मुफ्ती तारिक मसूद के बयानात के लिए मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليمًا كثيرًا كثيرًا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ومن الناس من يقول ربنا آتنا في الدنيا وما له في الآخرة من خلاق وقال تعالى ومن الناس من يقول ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار۔ قرآن مجید کی دو آیات تلاوت کی ہیں، اللہ تعالیٰ سے دعا ہے اللہ تعالیٰ صحیح طرح سے بات کہنے کی، سننے کی، سمجھنے کی اور پھر عمل کی ہمیں توفیق عطا فرمائے۔ پچھلے ہفتے میرا حج کا سفر تھا، اللہ تعالیٰ قبول فرمائے، اس میں بہت ساری چیزیں سیکھنے کا موقع ملا۔ پشتوں میں کہتے ہیں ڈیر گرمئی دے، گرمئی دے بولتے ہیں نا، ڈیرا گرمئی دے، گرمی نہیں گرمئی، بھنڈی کو بھنڈائے، گرمی، مختلف لہجے ہیں پشتوں میں بھی۔ تو آج گرمی بہت خاندانی قسم کی ہو رہی ہے، آپ دعا کریں، ہم انشاءاللہ اب مسجد کی تعمیر کا کام جلد شروع کرنے والے ہیں، پھر یہ ہال بھی ہم ایئر کنڈیشن کر دیں گے، ابھی تو بہت سے لوگ اس گرمی کی وجہ سے نہیں آ رہے ہوں گے، چھوئی موئی ہو گئے ہیں سب لوگ، سوچنا چاہیے جہنم میں اے سی نہیں لگے ہوئے۔ اس گرمی سے بچنے کی تو بہت زیادہ فکر ہوتی ہے، لیکن آخرت کی بھی ایک گرمی ہے جو بدعمالیوں کی وجہ سے بھگتنا پڑے گی۔ ابھی ایک مشہور ایتھیسٹ ہے، اس کا بیان آج کل یوٹیوب پہ وائرل ہو رہا ہے کہ بس یہی کچھ ہے دنیا، اس کے بعد ختم، کوئی حساب و کتاب نہیں ہے۔ لوگ یہ سمجھ رہے ہیں کہ کوئی نئی چیز لایا ہے وہ مارکیٹ میں، یہ بات بہت پہلے سے کہی جا رہی ہے، ان ہی الا حیاتنا الدنیا نموت ونحیا وما یہلکنا الا الدہر۔ کوئی نیا اعتراض نہیں ہے، جب بھی پیغمبروں نے لوگوں کو اللہ کی طرف بلایا تو جو ملحد لوگ تھے، ایتھیس لوگ تھے، خدا کے منکر تھے، ان سب کا ایک ہی جواب تھا، ان ہی الا حیاتنا الدنیا، کچھ بھی نہیں ہے، بس یہ دنیا کی زندگی ہے، ہم مر جائیں گے، ختم ہو جائیں گے، اور ٹائم ہے جو ہمیں مار دیتا ہے، ہر چیز ٹائم سے ہوتی ہے، ایک ٹائم ہوتی ہے انسان کا، ایک عمر ہوتی ہے، اس کے بعد یہ نیچرل ہے مر جانا اور مر کے ختم ہو جانا۔ ہم پیغمبروں کی تعلیمات میں دیکھتے ہیں، جب بھی کوئی قدرتی حادثہ دیکھتے تھے تو اللہ کی طرف رجوع کرتے تھے۔ گرمی میں ہمیں دعا مانگنے کا حکم ہے، اللہم اجرنا من النار، اے اللہ ہمیں آگ کی گرمی سے بچانا۔ تو جو ایتھیسٹ ہیں وہ یہی بات کہتے تھے، ہم مر جائیں گے، ختم ہو جائیں گے، کوئی دوبارہ حشر نہیں ہے، کوئی حساب و کتاب نہیں ہے۔ اللہ نے جواب دیکھیں کیا دیا، عجیب، فرمایا ما لہم بذالک من علم، یہ لوگ جو یہ بات کر رہے ہیں نا کہ ہم مر کے ختم ہو جائیں گے، ان کے پاس اس دعوے کی کوئی دلیل نہیں ہے۔ دیکھو دلیل ہمیشہ اس سے مانگی جاتی ہے جو دعویٰ کرتا ہے، میں کئی بار مثالوں سے بات سمجھا چکا ہوں، میں نے شاکر بھائی کو 1,00,000 روپے دیے، شاکر بھائی دیے یا نہیں دیے یہ تو ایک الگ بات ہے، میں نے کیس کیا کورٹ میں کہ میں نے بھائی شاکر بھائی کو 1,00,000 روپے دیے، کورٹ نے دونوں کو بلا لیا، شاکر بھائی کہہ رہے ہیں میں نے تو نہیں لیے، अब कोर्ट शाकिर भाई से पूछ रही है, तुम्हारे पास क्या दलील है कि तुमने पैसे नहीं लिए, तुम्हारे पास क्या दलील है कि तुमने पैसे नहीं लिए। तो ये मुतालबा सही होगा कोर्ट की तरफ से, भाई मुझसे पूछेंगे आपके पास क्या दलील है कि आपने पैसे दिए हैं। किसी काम के होने की दलील होती है, नहीं होने की दलील थोड़ी होती है। नहीं होने की दलील नहीं होती कि मैं इनसे कहूं कि भाई मैंने नहीं दिए, इसकी क्या दलील है। होने की दलील होती है, नहीं होने की नहीं होती भाई। कोर्ट में अगर अकल होगी तो मुझसे दलील मांगेगी, आपके पास क्या दलील है कि आपने इसको दिए। अब देखो, मुल्हिद एथियस लोग ये कहा करते थे कि हम मरने के बाद दोबारा जिंदा नहीं होंगे। कुरान ने कहा इनके पास इस दावे की कोई दलील नहीं है। अब यहां एक इश्काल होता है, दलील तो उससे मांगी जाती है जो दावा करता है, दलील उससे मांगी जाती है जो दावा करता है। दावा तो इस्लाम कर रहा है ना कि मौत के बाद दोबारा जिंदगी है, तो दलील पेश करना मुल्हिद के जिम्मे है या इस्लाम के जिम्मे है? इस्लाम के जिम्मे, मुल्हिद के जिम्मे। कह रहे मुल्हिद के जिम्मे, अभी इतनी बनिश दोबारा से 1,00,000 रुपए फिर वापस करो। दलील पेश करना उसके जिम्मे होता है जो दावा करता है। तो कुरान कह रहा है कि ये मुल्हिद दावा करते हैं कि मौत के बाद जिंदगी नहीं है, तो अल्लाह कह रहे हैं इनके पास इसकी कोई दलील नहीं है। अब हमें एक सवाल पैदा होता है, अल्लाह दावा तो तू कर रहा है तो दलील किसके जिम्मे है? अल्लाह के जिम्मे, इस्लाम के जिम्मे, ना ये कि मुल्हिद के जिम्मे। वो तो नफी कर रहा है, जो किसी चीज की नफी करता है उसके जिम्मे दलील नहीं होती, तो फिर अल्लाह इनसे मुतालबा क्यों कर रहा है? आप लोग की समझ में गर्मी की वजह से बात नहीं आ रही है, या वैसे ही मेंटल लेवल थोड़ा सा डाउन चल रहा है, या कुछ और प्रॉब्लम है? आपकी समझ में तो फुल आ गई अल्हम्दुलिल्लाह। तो उसका जवाब यह है, ये बड़े खानदानी बात है, अल्लाह करे ये जवाब खोपड़ी शरीफ में आ जाए। असल में मुल्हिद लोग जब ये दावा करते हैं ना कि मौत के बाद जिंदगी नहीं है, तो ये दावा ऐसे करते हैं जैसे इनके पास इसकी दलील हो। भाई देखो, जो दावा करता है दलील उसके जिम्मे होती है, जो इंकार करता है वो क्या करेगा? वो अगर थर्ड पार्टी है, मैं मिसाल से समझाता हूं फिर समझ में आएगा। मैंने कहा शाकिर भाई ने 1,00,000 रुपए मुझसे लिए हैं, शाकिर भाई ने कहा मैंने नहीं लिए, कोर्ट में केस गया, कोर्ट ने कहा शाकिर भाई से तुम्हारे पास क्या दलील है कि नहीं लिए। शाकिर भाई कहेंगे जज साहब आप क्या हो गया है, आपको इनसे पूछो कि इन्होंने दिए कि नहीं दिए, क्या दलील है इनके पास। अब मैं दलील पेश करने से आजिज, तो कोर्ट ये फैसला नहीं करेगी कि इन्होंने नहीं लिए। कोर्ट को क्या पता, हो सकता है लिए हो, छुपके लिए हो, कोर्ट केस को खारिज कर देगी। बात आ रही है समझ में? कोर्ट कहेगी भाई हम आलिमुल गैब नहीं है, हमें नहीं पता आपने दिए या नहीं दिए मुफ्ती साहब ने, लेकिन चूंकि आपके पास दलील नहीं है तो दलील के बगैर किसी पे दावा साबित नहीं होता, लिहाजा हम केस क्या कर रहे हैं, खारिज। जब आपके पास दलील मिले आप ले आना। अगर कोर्ट ये साबित कर देना कि इन्होंने नहीं लिए, इसका मतलब है कि ये बरी हो गए, अब मैं कभी भी दावा कर नहीं सकता, कोर्ट केस खारिज कर देगी, भाई आपके पास कोई दलील नहीं है, लिहाजा अब हम ये फैसला नहीं कर सकते कि इन्होंने आपसे पैसे लिए हैं या नहीं लिए। तो जो इंकार कर रहा होता है उसके बात को ये नहीं कहा जाता कि ये सही कह रहा है या गलत कह रहा है, उससे खामोशी इख्तियार की जाती है, भाई हमें नहीं पता। अगर किसी दलील से साबित हो गया तो हम मान लेंगे, नहीं हुआ तो हमें क्या पता, भाई आपस का मामला है आपका। खोपड़ी शरीफ में बात आ रही है कि नहीं आ रही है? तो एथियस और मुल्हिद अगर ये कहता हमें नहीं पता भाई हम मौत के बाद जिंदा होंगे या नहीं होंगे, हमने मरने के बाद देखा नहीं है, क्या होगा वल्लाह आलम, वी डोंट नो व्हाट इज गोइंग ऑन, क्या हो रहा है, क्या होने वाला है, ये किसी को मालूम नहीं है। इसी से डार्विन पे आ जाओ आप, डार्विन कहते हैं ना बंदर से इंसान बने हैं, खुद ब खुद बने हैं। भाई आपके पास क्या दलील है कि आप खुद ब खुद बने हैं या किसी ने बनाया है? आप खामोशी इख्तियार करें, बोले हमें नहीं पता भाई कैसे बनी। टांग क्यों उड़ा रहे हो आप जबरदस्ती, जिस चीज का आपको पता नहीं है, जिस चीज के आपके पास दलाइल नहीं है, उसे एक फैक्ट बना के क्यों पेश कर रहे हो? बोलो भाई मे भी हो सकता है। इसका फायदा क्या होगा जब आप कहेंगे ना भाई ये हो सकता है इन्होंने पैसे लिए हो सकता है नहीं लिए हो, इसका फायदा ये होगा आप मुद्दई को ये मौका दे रहे हो कि भाई तुम्हारे पास अभी तो दलील नहीं है, लेकिन जब दलील हो, कोई कैमरे की फुटेज निकल आए, कोई वीडियो खुफिया निकल आए, तो लाके दे देना, अदालत इसको एक्सेप्ट कर लेगी। बाकी अदालत केस खारिज करके एक्सेप्ट करने का चांस इसलिए खत्म करती है कि उस पर टाइम नहीं है, यदि जब केस करो उसी वक्त दलील लेकर आओ, वरना असल में तो टाइम क्यामत तक ही होना चाहिए, लेकिन अदालत चूंकि इंसान है उनके पास केस बहुत होते हैं तो वो हमेशा के लिए केस को खारिज कर देते हैं, वरना उसूली तौर पर केस कभी हमेशा के लिए खारिज नहीं होता। भाई अभी दलील नहीं है, हो सकता है बाद में गवाह मिल जाए आपको, हो सकता है कोई खुफिया कैमरे की वीडियो आ जाए जिससे पता चल जाए कि देखो फला टाइम पे ये उसको 1,00,000 रुपए दे रहे थे। अब मैंने जब इनको 1,00,000 रुपए दिए तो मैं ये समझ रहा हूं मेरे पास कोई गवाह नहीं है, बाद में कोई शख्स आया केस खारिज होने के बाद, उसने कहा मुफ्ती साहब आपको पता नहीं उधर एक कैमरा लगा हुआ था, वो कैमरे में मैंने वीडियो निकाल ली है, तो मैं जज के पास पहुंच गया, जज साहब देखो ये साबित हो गया मैंने 1,00,000 रुपए दिए, तो जज को मानना पड़ेगा मेरी बात, नहीं माननी पड़ेगी, माननी पड़ेगी, क्योंकि जज ये साबित नहीं कर सका है कि इन्होंने नहीं लिए, जज ने सिर्फ इतनी बात कही है कि भाई हो सकता है लिए हो सकता है नहीं लिए, लेकिन दावे के बगैर किसी का दावा, दलील के बगैर किसी का दावा कबूल नहीं होता। अब दलील ले आओ तो हम मान लेंगे, तो ले आए दलील बाद में, जज को मानना पड़ेगा, शाकिर भाई को मानना पड़ेगा, शाकिर भाई एडवांस में 1,00,000 रुपए दे दो ताकि ये सारी बहस ही खत्म हो जाए। अच्छा, तो अब क्या मसला है, देखो हम मौत के बाद दोबारा जिंदा होंगे या नहीं होंगे हमें कुछ भी इस बारे में मालूम नहीं है, लिहाजा जज़्म के साथ ये दावा करना कि हम मर के मिट्टी होके खत्म हो जाएंगे, दोबारा जिंदा मिट्टी होके खत्म होते हैं ये तो नजर आ रहा है, ये ठीक है, ये अमल रिवर्स नहीं होगा। कुरान कहता है मिट्टी होके खत्म होते हो, ये अमल रिवर्स करूंगा मैं, दोबारा जिंदा करूंगा अल्लाह कहता है, तो ये अमल रिवर्स होगा या नहीं होगा इसके बारे में एथियस ये तो कह सकता है मेरे पास कोई दलील नहीं है लिहाजा मैं खामोशी इख्तियार करूंगा। भाई हमें क्या पता मौत के बाद क्या होता है, कब्र का अजाब होता है कि नहीं होता, बरजख की कब्र है ना ये तो बरजख ही हवाल है। जिसने सो के ना देखा हो वो ये कह सकता है कि सोने के बाद क्या होता है, कैसे ख्वाब आते हैं, आप सो गए आपको ख्वाब आए, आप अमेरिका घूम रहे हो, जापान घूम रहे हो, आपने उठने के बाद बताया भाई ये मैंने देखा है, तो जो कभी सोया ना हो वो मान लेगा, कहेगा यार क्या देखा, आप तो मेरे सामने खराटे ले रहे थे, आंखें बंद थी, तो क्या दिमाग चल रहा था मेरा, भाई दिमाग ही तो सोता है असल में, दिमाग कैसे चल रहा था तेरा, सोते में खुद तो चल सकता है, दिमाग कैसे, सोना नाम ही किस चीज का है, दिमाग के सोने का। तो आप क्या कहोगे, भाई तू जब तक सोया नहीं है तुझे पता नहीं है तो तू कैसे दावा कर रहा है कि नहीं हो सकता, तू ये कह भाई मेरी अकल से बालातर है, हो सकता है कुछ सोते में नजर आता हो सकता है नजर ना आता हो, वल्लाहु आलम हमें क्या मालूम, दलील से साबित हो जाए कि नजर आता है तो हम मान लेंगे, दलील से साबित हो कि नजर नहीं आता तो हम नहीं मानेंगे। इसलिए अल्लाह ने कहा कि ये लोग जो कहते हैं ना कि मौत के बाद जिंदगी नहीं है, ये ऐसे कहते हैं जैसे दलील से साबित हो चुका है, तो अल्लाह कहते हैं अगर साबित हो चुका है तो लाओ ना दलील, कहां है दलील तुम्हारे पास, कयामत तक इस पे दलील नहीं कायम हो सकती। हां अब इस्लाम कहता है जब तुम दलील से साबित नहीं कर सकते तो आओ हम साबित करते हैं दलील से, हम साबित करते हैं। वो दलील क्या है, दलील की दो किस्में होती हैं, एक अकल और एक नकल। अकल किसे कहते हैं, मुशाहिदे से आप या हवा से खमसा इस्तेमाल करके आपको पता चल जाए कि ऐसा हुआ है, और एक दलील होती है नकल। नकल का मतलब गवाहों से साबित हो जाए और उन गवाहों का सच्चा होना साबित हो जाए। तो अल्लाह ताला जब पैगंबरों को दुनिया में भेजते हैं अपना सफीर और नुमाइंदा बना के, اور اللہ یہ ثابت کرتے ہیں، یہ اللہ کے ذمے ہوتا ہے ثابت کرنا کہ یہ میرے پیغمبر ہیں، یہ جو کچھ کہہ رہے ہیں یہ نہیں کہہ رہے بلکہ میرا پیغام ہے جو بندوں تک پہنچا رہے ہیں. یہ سب چیزیں دلائل سے ثابت کرنا کس کے ذمے ہے بھائی؟ اللہ کے ذمے. پھر جب اللہ ایک دفعہ ثابت کر دیتا ہے کہ یہ میرے رسول ہیں، یہ میرے نمائندے ہیں، پھر اس رسول سے جو وہ دعویٰ کرے ان پر دلیل نہیں مانگی جاتی. اس کی مثال بھی دے دیتا ہوں، شاکر بھائی پہ دوبارہ آ جاتے ہیں. میں نے شاکر بھائی کو 1,00,000 روپے دیے، جج عقل مند تھا، اس نے کہا دلیل سے ثابت کرو کہ آپ نے دیا، آپ مدعی ہو. میں نے 2 گواہ پیش کر دیے، گواہ کہہ رہے ہیں اتنے بج کے اتنے منٹ پہ ہمارے سامنے دیے. جج کہے گا ان گواہوں کا سچا ہونا ثابت کرو، میں نے سچا ہونا ثابت کر دیا. محلے والوں کی گواہیاں لے آیا، ان کا کریکٹر لے آیا، کردار لے آیا، آج تک کبھی چوری میں نہیں پکڑے گئے، چوری میں نہیں پکڑے گئے، کبھی کچھ بھی نہیں ہوا، کوئی ایف آئی آر نہیں کٹی، این او سی لے کے آ گیا ہر تھانے سے، اور ایک دم کلیئر. سسرال سے بھی میں سرٹیفکیٹ لے آیا کہ نیک آدمی، حالانکہ سسرال تو کسی کو نہیں، کریکٹر سرٹیفکیٹ سسرال نہیں دیتا کسی کو. بیوی سے کریکٹر سرٹیفکیٹ لے آیا، دلائل سے ثابت کر دیا یہ نیک آدمی ہے. اب جج ان دونوں سے پوچھ رہا ہے کہ ٹھیک ہے تمہارا نیک ہونا تو ثابت ہو گیا، سچا ہونا تو ثابت ہو گیا، لیکن اب تم دلیل سے ثابت کرو. تم نے جو دعویٰ کیا ہے کہ مفتی صاحب نے شاکر بھائی کو 1,00,000 روپے دیے، یہ دلیل سے ثابت کرو. تو یہ جج کی کھوپڑی خراب ہونے کی دلیل ہوگی کہ نہیں ہوگی؟ گواہوں کا برحق ہونا تو دلیل سے ثابت کیا جاتا ہے. جب ایک دفعہ برحق ہونا ثابت ہو جائے تو ان کے دعوے پر پھر دلیل نہیں مانگی جاتی ہے. ہاں، ان کا دعویٰ اگر عقل کے خلاف ہو پھر اس کو رد کر دیا جائے گا، چاہے کتنے ہی نیک ہوں. بہت پوائنٹ کی بات ہے، اللہ کرے دماغ میں آ جائے. ان کا دعویٰ اگر عقل کے خلاف ہو نا پھر رد کیا جائے گا، عقل کے خلاف نہیں ہے تو مانا جائے گا. مثال کے طور پر انہوں نے دعویٰ یہ کیا کہ مفتی صاحب نے شاکر بھائی کو 1,00,000 روپے دیے ہیں، حالانکہ مفتی صاحب اس وقت جاپان میں بیٹھے ہوئے تھے، ان کے ولاگ آ رہے تھے اور اسٹیمپ پہ جاپان کی مہر، پاسپورٹ پہ جاپان کی مہر لگی ہوئی تھی، اور گواہ یہ دعویٰ کر رہے ہیں کہ الفلاحیہ مسجد میں دیے. تو بھائی یہ تو عقل کے خلاف ہے کہ ایک آدمی جاپان میں گھوم رہا ہو اور وہاں سے لائیو لائیو چلا رہا ہو ویڈیو، اور اسٹیمپ پہ بھی، پاسپورٹ پہ بھی اسٹیمپ جاپان کی لگی ہوئی ہو، ٹکٹ بھی کٹے ہوئے ہوں، اور وہاں اترنے کی ویڈیو بھی آ رہی ہو. تو ایسے موقع پہ وہ گواہ کتنے ہی سچے کیوں نہ ہو، ان کی گواہی مسترد ہوگی اور ہمیشہ کے لیے مسترد ہو جائے گی، ان کا کذاب اور دجال ہونا ثابت ہو جائے گا، اور ان کے سسرال سے رابطہ کیا جائے گا اور کہا جائے گا آپ اس کریکٹر سرٹیفکیٹ کو کینسل کر دیں. کیونکہ سب سے پہلے وہی کینسل کریں گے. تو اگر موت کے بعد کی زندگی اس کے نہ ہونے کی کوئی دلیل ہے اور نہ ہونے کی کوئی دلیل، عقل اس سے عاجز ہے. لیکن اگر اللہ کہہ دے کہ میں زندہ کروں گا، اللہ کہے، قسمیں اٹھا کے کہے کہ میں لازمی زندہ کروں گا، ایک جگہ نہیں کہہ رہا، بار بار تورات میں بھی، انجیل میں بھی، تمام آسمانی کتابوں میں، عیسائی یہودیوں سے ہمارا کتنا اختلاف ہے، ایک بات پہ سب مشترک ہیں، تمام پیغمبروں نے ایک بات کی دعوت دیا، ان الساعت لآتیت لا ریب فیہا، قیامت لازمی آئے گی اور اللہ مردوں کو دوبارہ زندہ کرے گا. وَأَنَّكَ تَبْعَثُ مَن فِي الْقُبُورِ، جو قبروں میں پڑے ہوئے ان کو اللہ زندہ کرے گا. یہ بات اگر اللہ کہہ دے جس نے کائنات کو بنایا ہے، تو پھر تو مانا جائے گا کہ نہیں مانا جائے گا؟ پھر اللہ خود نہیں کہہ رہا، پیغمبروں کے ذریعے کہہ رہا ہے، اور پیغمبروں کا برحق ہونا، سچا ہونا دلیل سے نہیں، براہین قاطعہ، اتنے دلائل کے انبار لگا دے، اتنے انبار لگا دے ان کے سچے ہونے کا کہ اس کا انکار کرنا ممکن نہ ہو. محمد صلی اللہ علیہ وسلم کے سچے ہونے کی ایک دلیل نہیں ہے، دلائل کے انبار ہیں، اتنے دلائل ہیں. آپ جو کتاب لے کر آئے، ایک حرف بھی اس میں تحریف نہیں ہوئی، اس کتاب کی تعلیمات پڑھو، نبی صلی اللہ علیہ وسلم کی اپنی سیرت، آپ کی تعلیمات، आपकी मोटिवेशन कितनी पावरफुल। 1400 साल पहले आपने ऑर्डर दिया 5 नमाजें पढ़ो, आज भी दुनिया में करोड़ों लोग 5 टाइम नमाज पढ़ते हैं। हालांकि ना कोई स्कॉलर थे, ना किसी यूनिवर्सिटी से फारिग थे, दुनिया में किसी को इतना फॉलो नहीं। अभी हज किया है, 30-30, 20-20, 50-50 लाख रुपए लोग खर्च करके जा रहे हैं, कर क्या रहे हैं, कंकरियां मार रहे हैं, वहां जाके बैतुल्लाह का तवाफ कर रहे हैं। 1400 साल पहले इतनी पावरफुल मोटिवेशन खुदा की कसम किसी झूठे के पास नहीं हो सकती। इसके लिए सच्चा होना जरूरी है, झूठे लोगों में इतनी पावरफुल मोटिवेशन नहीं होती, इतनी बड़ी तादाद। और जो मजहब पेश किया वो कितना खानदानी मजहब, जिसमें सफाई निस्फ ईमान है, जिसमें हलाल खाने का हुक्म है। आज पूरी दुनिया को आप कंपेयर कर लो इस्लाम से, तबाह हो गए, बर्बाद फैमिली सिस्टम तबाह कर दिया इन्होंने। तो एक एक हुक्म को देखना शुरू करो आप। ये तो एक अलग टॉपिक है, नबी सल्लल्लाहु अलैहि वसल्लम के नबूवत के दलाइल क्या हैं सच्चे नबी होने के। हदीसें देखो कैसी महफूज की है भाई। अल्लाह ने आपको नबी बनाया और आखिरी नबी, और अल्लाह ने कहा कि ये जो कहेंगे वो ये नहीं कहेंगे, वो कौन कह रहा है, मैं। तो अब अल्लाह के जिम्मे था ना आपकी बातों को महफूज करते, क्या ख्याल है। अगर आप सच्चे नबी ना होते तो अल्लाह महफूज करता। 1400 साल के बाद भी ऐसा खानदानी महफूज किया है भाई। इतनी सी बात सहाबी बयान करते हैं कि आपके दोनों दांतों के दरमियान में खला था, इसके लिए भी सनदें चलती हैं पूरी पूरी। हद्दसनी फुलान काल हद्दसनी फुलान, जिस जिस सनद का रावी है उन रावियों के हालात जिंदगी के महफूज हो गए। तो ये मुमकिन नहीं है भाई। 1400 साल पहले जैसे रोजा रखा, आज भी मुसलमान वैसे रोजा रखते हैं। 1400 साल पहले जिस जिस तरीके से नमाज पढ़ी है वो सारे तरीके महफूज हैं। रफूल यदैन वाली नमाज भी महफूज, रफूल यदैन ना करने वाली नमाज भी महफूज, जोर से आमीन वाली भी, आहिस्ता आमीन। ये जो उम्मत में इख्तलाफ पैदा हुआ है ना, ये सहाबा में भी था। वजह क्या थी, नबी से दोनों तरीके साबित थे तो सहाबा में भी ये था। हज महफूज, कुर्बानी महफूज, कुर्बानी के हकाम महफूज, तलाक निकाह के हकाम, विरासत के हकाम, खरीदो फरोख के हकाम। भाई इसके लिए तो कोई बहुत बड़ा स्कॉलर होना चाहिए, जिसने कोई ऐसा सिस्टम दिया हो जो ऑक्सफोर्ड यूनिवर्सिटी से पढ़ा हुआ हो भाई, या कोई बहुत बड़ी यूनिवर्सिटी उस जमाने में हो। ना 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 ना, उम्मी, एक ऐसे मुआशरे में पैदा हुए, नहनु कौमुन उम्मीयून, जो सब के सब उम्मी थे, निजाम देके चले गए भाई। 1920 में खिलाफत उस्मानिया का खात्मा हुआ है, बगदाद की खिलाफत, उंदलुस की खिलाफत, बनू उमैया की खिलाफत, मुगल बादशाहों की हुकूमत, सब में इस्लाम नाफिज था। वो लॉ जो 1400 साल पहले नबी सल्लल्लाहु अलैहि वसल्लम देकर गए वो नाफिज था। सबसे पहले दुनिया में कोई मुल्की कानून अगर रिटर्न फॉर्म में आया है तो इस्लाम का है, इस्लाम का। इससे पहले दुनिया में रिटर्न फॉर्म में कानून नहीं होते थे, चंद एक जुजियात होती थी। ये तो यूरोप में अब जाके शुरू हुए, ये 400-500 साल पहले अंधेरों में डूबे हुए थे। तो अल्लाह के जिम्मे था मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का सच्चा होना साबित कर रहा, अल्लाह ने कर दिया। वो अब कोई कोई अंधा हो, देखे ही नहीं, आपकी सीरत ही ना पढ़े, आपकी तालीमात में गौर ही ना करे, तो कुरान कहता है फइन्नहा ला तअमल अबसार वलाकिन तअमल कुलूबुल्लती फिस्सुदूर। आंखें अंधी नहीं होती, वो दिल अंधे हो जाते हैं जो सीनों में छुपे हुए हैं। तो अब अगर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह का कलाम पेश कर रहे हैं, खुद भी दावा कर रहे हैं कि मौत के बाद जिंदगी है, और सिर्फ वो दावा बराए दावा नहीं है, आपकी पूरी जिंदगी भी उसी दावे के हिसाब से है। यानी आपने अगर मौत के बाद ईमान का हुक्म दिया तो सबसे पहले खुद ईमान लेकर आए, आपकी पूरी जिंदगी बताती है, आपकी सीरत बताती है, उसी के मुताबिक आपने जिंदगी भी गुजारी। फिर अगर वो दावा करें और कुरान कहे कि मौत के बाद जिंदगी है तो गवाह से साबित, बोलो हो गया। अब अगर इस गवाह का दावा अकल के खिलाफ हो तो हम रद्द करेंगे। तो अकल के खिलाफ के लिए दलील चाहिए जो किसी के पास नहीं है। जैसे मैंने कोर्ट में गवाहों से साबित कर दिया कि इन्होंने 1 लाख रुपए लिए, गवाहों ने बयान दिया। अब जज कह रहा है कि ये दावा खिलाफ अकल है, तो मैं कहूंगा जज साहब आप साबित कर दो कि अकल के खिलाफ है, तो मैं इन गवाहों का जो सर्टिफिकेट है ना, कैरेक्टर सर्टिफिकेट, वो कैंसिल करवाऊंगा जाके। आप साबित तो करो ना। अब जज बैठा हुआ है, साबित नहीं कर रहा। तो कुरान कहता है मौत के बाद दोबारा जिंदगी है। मुशरिकीन ने कहा, आज के मुल्हिद ने कहा ये खिलाफ अकल है, तो कुरान ने कहा ले आओ कोई दलील इसके खिलाफ अकल होने की। डार्विन आया, वो दलील लेकर आया, बंदर से हम बने हैं, ये ऐसे इवॉल्व होके बने हैं। 200 साल हो गए वो नजरिया नजरिया ही है, अब तक दलाइल से साबित नहीं हुआ। तभी कुरान ने कहा इनके पास कोई दलील नहीं है इस दावे की। अब समझ में आया कुरान उनसे दलील क्यों मांग रहा है? क्योंकि हमारे पास तो दलील है, इस दलील के गलत होने के लिए अब आपको दलील पेश करनी पड़ेगी, कोई दलील नहीं है। हां ये एक जरूर है कि ये बात एक अचंभे की मालूम होती है। इसकी मिसाल ऐसे है, दोबारा शाकिर भाई पे आते हैं हम, इश्काल को मजबूत करने के लिए पहले मिसाल दो ना, फिर इश्काल समझ में आ जाता है। लोगों की आदत होती है पहले बात करते हैं फिर मिसाल देते हैं, मैं बात दफा मिसाल पहले देता हूं, उससे सवाल आसानी समझ में आ जाता है। अब मैंने 1,00,000 रुपए का इन पे दावा किया और मैंने गवाहों से साबित कर दिया भाई इन्होंने 1,00,000 रुपए लिए। आइंदा शाकिर भाई यहां कम से कम नहीं बैठेंगे, बैठे मुझे तो खुशी होती है आपके यहां बैठने से। मैंने साबित कर दिया जी 1,00,000 रुपए मैंने इनको दिए। जज ने कहा कि भाई ये तो खिलाफ अकल है। मैं जज से कहूं साबित करो, जज साबित नहीं कर सका। मैं कहा भाई मैं था भी पाकिस्तान में वगैरह वगैरह, कोई आप साबित करें कि मैं मुल्क से बाहर था, उस वक्त मैं था ही नहीं जब जो गवाह दावा कर रहे हैं। खिलाफ अकल साबित होगा तो गवाहों का झूठा होना साबित हो जाएगा, आइंदा के लिए इनसे मैं दोस्ती खत्म कर दूंगा, ऐसी की तैसी तुम्हारी यार, झूठ बोलते हो तुम। जज कह रहे नहीं खिलाफ अकल नहीं है, लेकिन कॉमन सेंस के बहरहाल खिलाफ है, कॉमन सेंस के खिलाफ है। क्यों भाई खिलाफ क्यों है? यार ये शाकिर भाई करोड़पति आदमी है, वो आपसे 1,00,000 रुपए क्यों लेगा? ये अकल में आने वाली बात बोलो नहीं? आज तक कभी ऐसा हुआ नहीं करोड़पति आदमी ने हजारों पति या लाखों पति आदमी से, ये वो पति नहीं है जो इंडिया में पति शोहर को बोलते हैं, तो वो क्यों आपसे 1,00,000 रुपए लेगा? उसके पास पैसे की कमी नहीं है, क्यों लेंगे आपको 1,00,000 रुपए? ये खोपड़ी आने वाली गल है नहीं है, खोपड़ी में नहीं आएगी ये बात। ये अकल से खिलाफ तो नहीं है, इम्कान तो है, लेकिन खुद सोचो यार कैसे पॉसिबल है यार 1,00,000 रुपए आपसे लेंगे और कोई नहीं मिला इनको महल्ले में, आपके अपने खर्चे कम है, वजह क्या है लेने की? जरूरत है तो इनके पास तो बैंक में देखो इतना पैसा पड़ा हुआ है, उस वक्त देखो जब ले रहे थे उस वक्त भी 1,00,000 रुपए पड़े हुए थे। तो मैं ये कहूंगा हाँ ये एक अकल से बालातर जरूर है, यानी बजाहिर मुश्किल है। तो याद रखो इस बेस पे दावे को गलत कभी नहीं करार दिया जा सकता, क्योंकि जब गवाहों से साबित हो गया कि लिए हैं तो माना जाएगा भाई, उसकी कोई ना कोई तावील की जाएगी, हो सकता है ये हो गया हो सकता है ये हो गया। लेकिन कमाल है कुरान मजीद पे कि मुशरिकीन के पास जब कोई दलील नहीं थी ना कि हम मौत के बाद दोबारा जिंदा नहीं हो सकते, क्योंकि दलील तो है नहीं, तो उन्होंने क्या कहा? उन्होंने कहा कि ये अकल से बहुत बालातर है, कॉमन सेंस के खिलाफ। अइज़ा मितना व कुन्ना तुराबं व इज़ामन अइन्ना लमबऊसून, भला मिट्टी हो गए बोसीदा हड्डियां हो गए सड़ गए गल गए, खोपड़ी में आता नहीं है। आप समझ में आ रही है क्या कहना चाहिए? ठीक है भाई होने को तो सब कुछ हो सकता है, कोई अकलमंद आदमी नहीं मानेगा कि यार गल सड़ गए कीड़े पड़ गए मिट्टी हो गए। मैं यही लेगा बोला कौन है जो दोबारा जिंदा करेगा भाई, कौन है यार? मैं यही लेगा वही रमीम, बोला कौन जिंदा करेगा? शाकिर भाई क्यों लेंगे 1,00,000 रुपए? क्या जरूरत पड़ गई इनको? तो ये अकल से के खिलाफ नहीं है, लेकिन अकल से बालातर जरूर है। कुरान ने इसका भी जवाब दिया कि बेवकूफो इससे ज्यादा कॉमन सेंस के खिलाफ काम हुआ है वो तुमने मान लिया। शाकिर भाई छोड़ो, محلے میں شاکر بھائی سے بھی بڑا سیٹھ ہے جس نے لاکھ نہیں 50,000 قرضہ لیا تھا مفتی صاحب سے، اس کو تو تم بھی مانتے ہو، اور شاکر بھائی پہ اعتراض ہو رہا ہے کہ مفتی صاحب سے لاکھ روپے قرضہ کیوں لے لیا. شاکر بھائی جس فیکٹری میں جاب کرتے ہیں اس کا سیٹھ 50,000 لے کر گیا ہے، اور شاکر بھائی کے لاکھ پہ تمہیں کیا ہو رہا ہے؟ اشکال ہو رہا ہے. وہ کامن سینس کے خلاف نہیں تھا، اس کو مان لیا. ہاں بھائی مفتی صاحب سے لوگ آتے ہیں پیسے، ایسا نہ آنا شروع ہو جائے نہیں دیتا میں چماٹ دیتا ہوں چماٹ. ایک مثال دے رہا ہوں خالی. تو اللہ کہہ رہے ہیں جب کچھ بھی نہیں تھا پانی سے انسان بنائے، منی کے قطرے سے، اس میں ایسے سافٹ ویئر ڈال دیے پانی سے. پانی کو دیکھ کے تحقیق کرو، تم کہو گے کچھ بھی نہیں ہو سکتا اس میں، وہ تو دیکھ رہے ہو اس لیے مان لیا تم نے. پانی میں آنکھ ناک کان دل دماغ جگر گردے پھیپھڑے اور پمپنگ کرنے والا دل اور فلٹر کرنے والی مشینیں جو پتہ نہیں کتنے گیلن خون پورے مہین پوری زندگی میں صاف کرتا ہے اور دل کی طرف بھیجتا ہے، اور سوچنے والا دماغ، ہنسنے والے ہونٹ، دانت، چبانے کے لیے، سونگنے کے لیے ناک، ایک صرف اتنی سی کھوپڑی میں اتنے سینسر فٹ کر دیے اس نے، اور پانی سے بنایا، اور اس پانی کو مٹی سے بنایا. خوراک کہاں سے آتی ہمارے پاس؟ مٹی سے. اسپم جو بنتے ہیں وہ ساری چیزوں کی اصل مٹی ہے. مٹی سے گوشت بنے گا، جانور کھائیں گے گھاس اس سے گوشت بنے گا، اسی سے دودھ بنے گا، اسی مٹی سے خربوزے پیدا ہوتے ہیں، اسی مٹی سے تربوز پیدا ہوتے ہیں. بھائی انسان یا تو سبزی کھائے گا یا گوشت کھائے گا. گوشت بھی اگر کھائے گا تو وہ گوشت آئے گا کہاں سے؟ وہ بھی سبزی کھا کے جانور میں گوشت آتا ہے. آپ کہہ سکتے ہو شیر تو گوشت کھاتا ہے، تو جس جانور کو شیر کھاتا ہے وہ تو گھاس کھا رہا ہے نا، اس میں گوشت گھاس سے بنا ہے، اور گھاس مٹی سے پیدا ہوتی ہے. ہر مٹی کو تھوڑے دنوں میں اتنے پروسیس سے گزار کے جمشید صاحب کو بنا دیا، غفار صاحب کو بنا دیا، چلتا پھرتا انسان بنا دیا. اللہ کہتے ہیں بہت تھوڑے سے ٹائم میں بنایا ہے. تو اس کو تم نے مان لیا کہ خدا یہ کر سکتا ہے، تو بے وقوف ہو. جو خدا عدم سے وجود میں لا سکتا ہے جب کچھ بھی نہیں تھے، اب تو تمہارے ذرات تو ہیں نا، ان کو کیوں نہیں ریورس کر سکتا؟ نہیں آئی میرا خیال ہے بات، ابھی نہیں آئی، آ جائے گی جب چترول لگیں گے نا. یہ جو ایتھیس اس طرح کی باتیں کر رہے ہیں ہمیں جہنم زیادہ پسند ہے، ہم تو جائیں گے جہنم میں. جاؤ گے تم انشاءاللہ ضرور جہنم میں جاؤ گے، ہماری بھی یہی تمنا ہے. لیکن اس کے بعد پھر تم جب کہو گے نا یہ میری سمجھ میں نہیں آ رہا کہ ہم دوبارہ کیسے زندہ ہو گئے، تو اللہ کہیں گے پہلی دفعہ کیسے زندہ ہو گئے تھے. میاں بیوی کا ملاپ ہوتا ہے، مرد اور عورت کا ملاپ ہوتا ہے، جو اپنی خواہش پوری کرنے کے لیے ہوتا ہے. اس میں کہیں یہ عنصر نہیں ہوتا کہ اولاد پیدا ہو. اس کا کتنا عجیب و غریب رزلٹ اللہ ظاہر کرتا ہے، ان کے ملاپ، ان کی خواہش کو پورا کرنا یہ انسان کی پیدائش کا ذریعہ بن جاتی ہے. اور پیدا ہوتے ہی ماں کی چھاتیوں میں دودھ آتا ہے. اللہ کہتا ہے یہ عقل کے خلاف نہیں تھا. ارے ماں روٹی کھا رہی ہے، اسی روٹی سے بچے کی آنکھ ناک کان دل دماغ جگر بن رہا ہے. کمال کی بات ہے، ادھر بچہ مارکیٹ میں آیا، اسی روٹی سے دودھ بننا شروع. روٹی اور دودھ میں مناسبت ہے؟ اللہ کہتے ہیں یہ عقل کے خلاف ہے، یہ مان لیا. اس لیے کہ اللہ کہتا ہے منہا خلقناکم، اسی مٹی سے بنایا ہے. بھائی ان ایتھیس لوگوں کی باتوں میں مت آنا. وفیہا نعیدکم، مار کے دوبارہ مٹی بنا دیتے ہیں. دو چیزیں تم نے اپنی آنکھوں سے دیکھ لی ہے. ومنہا نخرجکم، اسی کو ریورس کر کے دوبارہ انسان بنا کے کھڑا کر دیں گے. تو بیوقوف لوگ کہیں گے اٹ ازنٹ پاسبل. یہ بڑی اچھمبے کی بات ہے کہ شاکر بھائی نے 1,00,000 روپے مفتی صاحب سے لے لیے. اللہ کہیں گے اس سے زیادہ اچھمبے کی باتیں ہو چکی ہیں. دو دفعہ، ایک دفعہ مٹی سے بنا کے دوبارہ مٹی کر چکا ہوں، تو دوبارہ بنانا میرے لیے کوئی مشکل نہیں ہے. تبھی اللہ کہتے ہیں ان کے پاس اپنے دعووں کی کوئی دلیل نہیں ہے، پھینک رہے ہیں ایک نمبر کی، پھینکو ہے. ایوالو کے آنکھ بن گئی، کیسے کیمرہ بن گیا ایوالو کے بھائی؟ ایک سیل وجود میں آیا پہلی دفعہ، اس سیل میں پہلی دفعہ کیسے وجود میں آ گیا؟ زندگی کے لیے جو سیل ہے وہ اتنا پیچیدہ ہے کہ خربوں دفعہ بھی یہ پروسیس ہونا تو ایسا اتفاق نہ ہو. کیسے وجود میں آ گیا؟ اس لیے کافر کی بخشش نہیں ہے، گناہگار کی بخشش ہے، چانس ہے بخشش کا. کافر کے لیے تو اللہ نے جنت کے دروازے بند کر دیے. اللہ کہیں گے تو مانتا نہیں تھا ہماری باتوں کو. بھائی تمہیں پیغمبر کے برحق ہونے پر اگر یقین نہیں ہے، اس پہ بحث کرو، نبی کی سیرت پڑھو، دلائل دیکھو، ہسٹری اٹھا کے دیکھو. ایسے ایسے اعتراضات یہ ملحد لوگ مارکیٹ میں لے کر آتے ہیں، अकल मातम करती है। एक मुल्हिद ने कहा ईसा नाम का कोई शख्स गुजरा ही नहीं ईसा अलैहि सलाम के बारे में, इसकी कोई दलील नहीं है। ये कौन सा सन चल रहा है? 2025। 2025 का मतलब पता है क्या है? हजरत ईसा को जब आसमानों पे उठाया गया और ईसाइयों के मुताबिक जब कत्ल किया गया। अल्लाह ने तारीखें पैगंबरों से चला दी है मेरे भाई, ताकि तुम्हें यकीन आए कि इनका वजूद कतई दलाइल से साबित है, इतना यकीनी है कि तुम इनकार कर ही नहीं सकते। ये जो अंग्रेजी तारीखें चलती हैं, ये ईसाइयों ने कब से चलाई हैं? हजरत ईसा से चलाई हैं। दो चार आदमी तारीख नहीं चला सकते। वो बड़ा वाकया होता है तो उन बेसों पर हिस्ट्री को देखो। हम कहते हैं 9/11 से पहले का है या 9/11 के बाद का, इसका मतलब 9/11 एक ऐसा वाकया है जिसका इंकार मुमकिन नहीं है, एक अलामत बन चुकी है। हम कहते हैं ईद के बाद ये काम करोगे या ईद से पहले, इसका मतलब ईद का वजूद एक ऐसी चीज है जिसका इंकार मुमकिन है ही नहीं। सब मानते हैं कि ईद होती है। अब कोई उठ के कहे भाई कोई ईद वीद नहीं है, ये पता नहीं दो चार लोगों ने बनाया हुआ, मुसलमानों की तो कोई ईद होती नहीं है, तो हम कहेंगे भाई तेरा दिमाग खराब हो गया है। ये तो इतनी क्रिसमस है, ईद है या जो भी चीज है, इनका वजूद तो इतना यकीनी है कि इनकी बेसिस पे लोग तारीखें तय कर रहे होते हैं। तो जो तारीख तय कर रहे होते हैं वो तारीख जिस पैगंबर की तरफ मंसूब है, आप कहें वो पैगंबर दुनिया में आए नहीं, तो अपने आप को बेवकूफ बनाना आसान, पब्लिक को बेवकूफ बनाना आसान। जो आसमानों पे बैठा है ना खुदा, जो कायनात से बाहर है, वो नहीं बख्शेगा। ये कहते हैं अल्लाह कब से है, फिर अल्लाह कब से है? भाई ये कायनात टाइम बाउंड है, अल्लाह कायनात से बाहर है, कायनात मखलूक से हटकर है, वो टाइम बाउंड नहीं है। जो चीज टाइम की पाबंद होती है उसकी एक स्टार्टिंग होती है और एंडिंग होती है। अल्लाह ने हमें वक्त में जकड़ दिया है, सालों में, महीनों में और घंटों में, मिनटों में। अल्लाह इस टाइम की पाबंदियों से आजाद है, वो हमेशा से है, हमेशा रहेगा, वो वाजिबुल वजूद है। तो आज बहुत मजे से इंकार कर देते हैं कि मेरी समझ में नहीं आता। भाई अगर कोई इंसान दावा करता ना मैं मौत के बाद तो मेरे दोबारा जिंदा करूंगा, फिर हम कहते ये खोपड़ी में नहीं आता, ये बहुत अकल से बालातर है। लेकिन दावा अल्लाह कर रहे हैं कि मैं जिंदा करूंगा। अगर हम अल्लाह से पूछते हैं कैसे, अल्लाह कहते हैं जैसे पहले किया है वैसे कर दूंगा दोबारा। इन्नमा अमरुहु इदा अराद शैअन अन यकूल लहू कुन फयकून। उसका अमर यह है कि जब किसी चीज के होने का इरादा कर ले तो कहता है हो जा और वो हो जाती है। पहली दफा जो कायनात बनी है ना, फिजिक्स के सारे लॉज इसमें फेल हो जाते हैं। समझ रहे हो कि नहीं समझ रहे? फिजिक्स कहती है एनर्जी कन्वर्ट होती है मादे में, मादा कन्वर्ट होता है एनर्जी में, उसके उसूल हैं, फिर वो मुख्तलिफ तवानाइयों में तब्दील होते हैं। हरारत एक अलग एनर्जी है, मोशन एक अलग एनर्जी है, ये सब एक दूसरे में। जब हम हरारत चेंज हो जाती है, बाद दफा मोशन में, बहुत सारी इक्वेशंस हैं, लेकिन ये सारी फेल हो जाती है कहां कि पहली दफा कैसे वजूद में आए, जब कुछ था ही नहीं तो हो कैसे गया। तो वहां क्या है? अल्लाह का कलिमाए कुन। बोलो क्या है? कलिमाए कुन, हो जा। देखो अल्लाह के दो काम है, कुरान में दो लफ्ज इस्तेमाल हुए, अला लहुल खल्कु वल अमर। बहुत खानदानी बात है, अल्लाह करे खोपड़ी शरीफ में आ जाए, खोपड़ी शरीफ में। इसको तेज कर दो ताकि मेरा गला शरीफ बैठ ना जाए। चलो खोपड़ी शरीफ इस्तेमाल करते करते गला शरीफ खराब हो जाए। देखो कुरान में दो लफ्ज अल्लाह ने इस्तेमाल किए अपने लिए, अला लहुल खल्कु वल अमर। अल्लाह तखलीक भी करता है और अल्लाह के पास अमर की ताकत भी है। इससे पता चलता है तखलीक एक अलग चीज है, क्रिएशन अलग चीज है, अमर बोलो अलग चीज है। क्या मतलब? तखलीक एक प्रोसेस के तहत होती है, एक लॉजिक के तहत होती है। बच्चा मां के पेट में बनता है, ये तखलीक है। जब साइंसदान इस पे स्टडी करेंगे, मुताला करेंगे, तो उनको समझ में आ जाएगा, अच्छा ये होता है, फिर ये होता है, फिर ये होता है, फिर ये होता है, एक्स और वाई का मिलाप होता है, या वाई और वाई का मिलाप होता है, زائگوٹ بنتا ہے وغیرہ 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 پورے یہ تخلیق ہے. پھر دودھ کیوں بنتا ہے, کیسے بنتا ہے, ایک لاجک ہے اس کی, ہے تو بڑی عجیب و غریب لیکن ہے بہرحال. اور اللہ نے اپنے کاموں میں ایک کام بتایا ہے الامر, امر لاجک کا محتاج بولو نہیں ہوتا. اللہ کہتے ہیں میں نے جبریل کو مریم کے پاس بھیجا, لیا ہبا لکی غلامن زکیہ, کہ میں تجھے ایک بیٹا دینا چاہتا ہوں. حضرت مریم ان میرڈ تھی, انا یکون لی ولد, میرے بیٹا کیسے ہو گیا, ولم یمسسنی بشر, مجھے کسی انسان نے مرد نے چھوا تک نہیں ہے. زکریہ علیہ السلام بوڑھے تھے, ناممکن اولاد کا ہونا, میڈیکلی ناممکن. اللہ نے خوشخبری سنائی آپ کی اولاد ہوگی. اے اللہ کیسے اولاد ہوگی, اشتعل الرأس شیبا, میرے بال سفید ہو چکے, وامرأتی عاقر, میری بیوی بانج. وہاں اللہ نے تخلیق نہیں, امر. انما امره اذا اراد شيئا ان يقول له كن فيكون. اے زکریہ, اے مریم, اللہ کا امر یہ ہے کہ جب کسی چیز کے ہونے کا ارادہ کرتا ہے, کہتا ہے ہو جا, وہ ہو جا. علماء کہتے ہیں یہ بھی اللہ نے ہمیں سمجھانے کے لیے, ورنہ اللہ یہ کن کہتا بھی نہیں ہے, صرف ارادہ کرتا ہے ہونے کا اور وہ چیز ہو جاتی ہے. اللہ نے اپنی تخلیق پہ بھی دلائل رکھے اور اپنے امر پہ بھی. تخلیق تو ہمیں نظر آ رہی ہے, یہ ایک لاجک کے تحت ہوتی ہے, پروسیس کے تحت ہوتی ہے. یہ لیب میں اس کی تحقیق ہو سکتی ہے. امر کیا ہے؟ امر موسیٰ علیہ السلام کا لاٹھی کو سانپ بنا دینا, نبی صلی اللہ علیہ وسلم کا چاند کے دو ٹکڑے کر دینا, لاٹھی کو اس پانی پہ مارنا اور پانی کا دو حصوں میں ڈیوائیڈ ہو جانا, شہیدوں کے خون سے خوشبو آنا. اس کی کوئی لاجک نہیں ہے. خوشبو میں نے خدا کی قسم اپنی ناک سے سونگی ہے, اس لیے مجھے کوئی نہیں ورگلا سکتا کہ یہ بابوں کی کرامتیں ہم نہیں مانتے. ہم نے بابے بھی دیکھے, ان کی کرامتیں اپنی آنکھوں سے دیکھی ہیں, کیونکہ کرامت اللہ کا امر ہے, بابے کا امر نہیں ہوتا. تو اسی طرح میرے بھائی, یہ کائنات پہلی دفعہ کیسے وجود میں آئی؟ کائنات غور کرتی ہے تخلیق میں, حالانکہ یہ اللہ کے امر سے ہوا ہے. امر سائنس سے اوپر کی چیز ہے, تخلیق سائنس سے نیچے کی چیز ہے. جب ہو گئی تخلیق پھر اس پہ سائنسی فارمولے اپلائی ہوتے ہیں. جب تک نہیں ہوئی تھی تو کیسے وجود میں آ گئی بھائی؟ نہ انرجی تھی نہ مادہ تھا. اللہ نے اپنے کلمہ کن کی طاقت سے اس کائنات کو پہلی دفعہ پیدا کیا, پھر بگ بینگ تھیوری کی شکل میں کیا ہو یا کسی اور شکل میں, یہ سائنس کا ٹاپک ہے, اس پہ بحث کرتی رہے, مان لیں گے سائنسدانوں کی بات. پہلی دفعہ کیسے وجود میں آیا بھائی؟ نہیں آ رہی میرا خیال ہے بات. جب کچھ نہیں تھا تو اللہ کا امر تھا, امر. تبھی قرآن کہتا ہے الا لہ الخلق والامر. تو اللہ کا امر ہے کہ جب ارادہ کرتا ہے نا ہو جا, وہ بغیر کسی لاجک کے وہ کام ہو جاتا ہے. سائنسدان اس بحث میں زندگیاں گزار دیں گے کہ مرغی پہلے آئی یا انڈا پہلے آیا, اس کا کوئی جواب کسی کے باپ کے پاس بھی نہیں ہے. ایوالو ہو کے اتنا خاندانی نظام وجود میں نہیں آ سکتا کہ مرغی 12 انڈوں پہ بیٹھے, ان کو گھماتی رہے 24 گھنٹے, اور پھر چوزا جس دن نکلنے کا دن ہو انڈے سے باہر آنے کا, اس کی چونچ پہ ایک بلیڈ پیدا ہو جائے اور وہ انڈے کے چھلکے کو توڑے اور توڑتے ہی وہ بلیڈ اس سے ختم ہو جائے. ایوالو ہو کے اتنا خوبصورت نظام, یہ خلاف عقل ہے. یہ پھینک رہے ہو تم لمبی لمبی, ہمیں کہہ رہے ہو کہ یہ عقل سے بالاتر باتیں کر رہے ہیں. بھائی ڈارون جو کچھ کہہ کر گیا ہے وہ بالکل کھوپڑی سے آؤٹ باتیں کر کے گیا ہے, اس کو مان رہے ہیں یہ کمبخت. صحیح ہے نا, جو بہت ہی عجیب و غریب کہ مچھلیاں پانی میں تھیں تو باہر آتی تھی, آہستہ آہستہ باہر کے ماحول سے متاثر ہو کر باہر آنا شروع ہو گئیں. جب باہر آنا شروع ہوئی تو چلنا شروع ہوئی تو ٹانگیں نکلنا شروع ہو گئی, جب ٹانگیں نکلنا شروع ہوئی تو پھر ٹانگیں, ہاتھ پاؤں, انسان, بندر وغیرہ وغیرہ. دیکھتے رہو, گورنمنٹ کی طرف سے کوئی پابندی نہیں ہے. قرآن نے دو منٹ میں مسئلہ حل کر دیا. بھائی اللہ دونوں کام کرتا ہے, تخلیق بھی کرتا ہے اور اس کے پاس کلمہ کن کی طاقت بھی ہے. پہلی دفعہ کلمہ کن سے بنا دیا اس نے, हम जब माजी की तरफ जाते हैं, इंसानी आबादी पीछे घटती है, ग्राफ बनाना शुरू हो, आज 6 अरब की आबादी, थोड़ा पीछे जाए 200 साल पहले हो सकता है 2 अरब की आबादी हो, 1400 साल पहले जाएंगे 2.5-3 करोड़ की आबादी, थोड़ा सा और पीछे जाएंगे आबादी 60। इसके लिए लाखों करोड़ों साल नहीं चाहिए। तो वो आबादी 60 पहले आदम पे जाके होगी, वो पहला आदम जो इंसान था, तो वो एक पे जाके खत्म हो रही है। वो अगर ये बंदर से बने होते तो लाखों पे खत्म हो रहे होते हम जाके। नहीं आई मेरा ख्याल है बात? अगर बंदर से बने होते तो एक बंदर इवॉल्व होके थोड़ी आदम बन गया होता एकदम धड़ाम से। सब में इवॉल्व होने का अमल हो रहा होता ना, करोड़ों आदम आए होते दुनिया में। जबकि हम आबादी देख रहे, ग्राफ बनाना शुरू करें, बहुत तेजी से पीछे जाके एक इंसान पे ये खत्म हो रही है, जिसके बारे में कुरान ने कह दिया, अल्लाह ने खलकहू मिन तुराब, उसे एक आदम को डायरेक्ट मिट्टी से बनाया, और फिर उसी की पसली से अल्लाह ने हवा को बनाया, और दोनों के मिलाप से बस्सा मिन्हुम रिजालन कसीरन व निसा, बेशुमार मर्दों और औरतों को जमीन में फैला दिया उसने। ये सेंसलेस नहीं है, ये कॉमन सेंस की बात है। सेंसलेस वो बातें जो आप कर रहे हो खुदा के इंकार में, क्योंकि आप इतनी जगह फंसोगे कि फंसते चले जाओगे। बंदर से बने हैं भाई लाखों बंदर, बंदर से डायरेक्ट इंसान क्यों बन गए? बीच की नस्लें कहां गई? वो भी लाखों की तादाद में होनी चाहिए। ये आप पे एक सवाल है जिसका आपके पास कोई जवाब नहीं है। फिर पहली दफा वो सेल कैसे वजूद में आ गया जिसमें जिंदगी के आसार थे, उसमें रूह कैसे आ गई? आप रोबोट बनाते हो, कितनी तरक्की की है, रूह डाल के दिखाओ उसमें आप। कुरान रूह को भी क्या कहता है, कुली रूह मिन अमरी रब्बी, रूह की एक्सप्लेनेशन भी साइंसदानों के पास नहीं है। जिंदगी किसे कहते हैं, इसको आज तक कोई डिफाइन नहीं कर पाया, समझ ही नहीं पाया, डिफाइन कैसे करेगा भाई? जानदार सेल कैसे वजूद में आ गया, हयात कैसे पड़ गई उसमें, जिंदगी कैसे आ गई, जिंदगी की डेफिनेशन क्या है? किसी के पास इसका जवाब नहीं है। अल्लाह ने कह दिया ये रूह और जिंदगी अल्लाह का अमर है, इसकी कोई साइंटिफिक लॉजिक नहीं है, ये अल्लाह का अमर है। अल्लाह के अमर के लिए कोई दलील की या साइंटिफिक लॉजिक की जरूरत नहीं होती, उसके इरादे का नाम था, उसने बनाया, उसने कहा हो जा, जिंदगी पड़ गई, हो गया, जान पड़ गई उसमें। हमारे पास इन बातों के जवाब हैं जो कॉमन सेंस के मुताबिक हैं। ये जो खुदा का इंकार करने वाले हैं, इनके पास जो ये जवाब दे रहे हैं वो सारे सेंस लेस नॉन सेंस, कोई दलील नहीं है, फेंके जा रहे हैं, फेंके जा रहे हैं। कब तक छुपोगे पेड़ों की आड़ में? कभी तो मिलोगे लुंडा बाजार में। कितने इश्कालात का जवाब दोगे भाई? इतना फंसते चले जाओगे ना, जब तुमने जो एक नजरिया गढ़ा है कि खुद बखुद हो रहा है, ये इतना फंसते चले जाओगे कि लुंडा बाजार में बिलाखिर पकड़े जाओगे। तो एक आदमी कहता है मैं करोड़पति, मेरी इतनी फैक्ट्रियां, हालांकि दुकान पकौड़ों की थी उसकी, तो लोग कह रहे हैं यार इतने बड़े बड़े दावे कर रहे हैं, तो अकलमंद क्या कहेगा, यार इतने बड़े बड़े दावे झूठे, इसमें ये पनपते नहीं है, इसमें इंसान पनपता नहीं है, पकड़ा जाता है। छोटे मोटे झूठ बोल लेना उसमें नहीं पकड़ा जाता, लंबे लंबे जब झूठ बोल रहा हो तो बिलाखिर पकड़ा जाता है। अब कैसे पकड़ा जाएगा, यार ये पकौड़ों वाला है लेकिन अपने आप को कहता है मैं अरबपति हूं, भाई एक दिन लुंडा बाजार से पतलून खरीदते हुए पकड़ा जाएगा, क्योंकि पकौड़े वाला वहीं से बेचारा खरीदेगा ना, एक दिन पकड़ा जाएगा। तारिक रोड से शॉपिंग करने की इसकी सलाहियत नहीं है। अगर हकीकी मालदार होता तो लुंडा बाजार क्यों जाता भाई? तो ऐसे मौके पे क्या खूबसूरत बात की है, कब तक छुपोगे पेड़ों की आड़ में, कभी तो मिलोगे लुंडा बाजार। ये शायर ने अपनी महबूबा के बारे में कहा है कि जो पहले जमाने में महबूबा छुपा बहुत करती थी, तो उसने कहा लुंडा बाजार तो सभी आते हैं भाई, सस्ते में ऐसी चीज मिल जाती है, धो के पता ही नहीं चलता नहीं है कि पुरानी है। लेकिन आशिक को ये नहीं पता कि तू भी तो लुंडा बाजार में पकड़ा जाएगा। फिर जब तू महबूबा को लुंडा बाजार देखने के लिए आएगा तो महबूबा तेरी पोजिशन भी जान लेगी, उसके बाद लुंडा बाजार में मिलने का भी कोई फायदा होगा नहीं। तो ये जितने मुल्हिद लोग हैं, खुदा का इंकार करने वाले लोग हैं, ये कॉमन सेंस के खिलाफ बातें करते हैं, और हमें कहते हैं ये मजहबी लोगों की बातें जो है ना ये नॉन सेंस होती हैं, ये सेंस की बात ही नहीं होती। भाई बात, मैं आम मजहब की बात नहीं कर रहा, इस्लाम की कोई बात अकल के खिलाफ नहीं है। اللہ نے کہہ دیا بھائی اللہ کی ایک تخلیقی طاقت ہے اللہ کے پاس, اور ایک کیا ہے؟ امر ہے. امر کس کا نام ہے؟ انما امرہ اذا اراد شیئا ان یقول له کن فیکون. اب آپ الجھتے رہو مرغی آئی یا انڈا آیا پہلے, بہت بحث کرو گے آپ, کبھی بھی نتیجہ انڈا پہلی دفعہ آ گیا اگر, تو پھر وہ انڈا مرغی کے بغیر کہاں سے آیا؟ وہ کہتے ہیں ایک سیل تھا جو مرغی کی شکل میں آیا, پھر اس نے انڈے دینا شروع. اب بھائی بس کرو بس کرو, چلو انڈے دینا شروع بھی کر دیے, اس کو پہلے دن سے یہ کیسے پتا چل گیا ان انڈوں سے میرے چوزے نکلیں گے؟ یہ دماغ میں سافٹ ویئر کہاں سے آ گئے؟ اپنے انڈوں کی ایسے حفاظت کر رہی ہے وہ, ایسے پال رہی ہے انڈوں کو, گھما گھما کے 24 گھنٹے میں ہر طرف سے سے رہی ہے, اور پھر جب وہ چوزے نکلتے ہیں ایسی حفاظت کرتی ہے گرمی سردی کی پرواہ کیے بغیر. چیل کوؤں سے لڑ رہی ہوتی ہے اپنے بچوں کے لیے, بلی سے لڑ رہی ہوتی ہے. اتنی سی کھوپڑی شہد کی مکھی کی, اتنی سی کھوپڑی دو چار تارے, اتنی اسٹرگل کرتی ہے شہد بنانے کے لیے بھائی, یہ آٹومیٹیکلی خود بخود ہو گیا, ہم ہی پہ حملہ کر دیا. نہیں آئی سمجھ میں؟ پاکستان نے ہم ہی پہ حملہ کر دیا, یہ آٹومیٹیکلی خود بخود ہو گیا. ابے تم لوگ بالکل مجھے لگ رہا ہے فارغ ہو چکے اوپر سے. بھائی حملہ ہوا تھا نا, مودی سرکار نے حملہ کیا تھا ہمارے اوپر, میزائل داغے ڈیشن ڈیشن, اور ہم یہ کر دیں گے, کراچی پہ قبضہ ہو گیا, لاہور بھی ہاتھ سے چلا گیا. میں نے لاہور فون کیا, میں نے کہا کراچی میں تو ہم انجوائے کر رہے ہیں, لاہور سنائے چلا گیا, انہوں نے کہا ہم لاہور میں بھی انجوائے کر رہے ہیں. اتنا انڈین میڈیا جو پھینکتا ہے یار, اتنا ڈارمنگ نہیں پھینک کے گیا. میرے دوستوں کے فون آ رہے ہیں مختلف ملکوں کے, مفتی صاحب آپ کراچی میں خیریت سے تو ہیں نا؟ نے کہا کیا ہو گیا؟ کہہ رہے ہیں وہ انڈیا سے خبریں آ رہی ہیں کراچی گیا, انڈین آرمی داخل ہو چکی ہے. میں نے باہر نکل کے دیکھا, میں نے کہا یار ہمیں تو کوئی رپورٹ نہیں ہے بھائی, سب سیٹ چل رہا ہے. اور میں ایئرپورٹ سے ہی آ رہا تھا اسی دن, کراچی اترا ہوں میں, اور ہمارا پی آئی اے کا پائلٹ بھی اللہ کی دین دیکھو بالکل انڈین بارڈر کے ساتھ ساتھ سے گھما کے لا رہا ہے, ہمیں انڈین بارڈر نظر آ رہا ہے. ہم کہہ رہے ہیں تھوڑا سائڈ سے لے جاتا بھائی, میرے ساتھ بندہ بیٹھا ہوا گھبرا رہا ہے, بولے یار جنگ ہو رہی ہے. پی آئی اے بھی اللہ کی بہت بڑی نعمت ہے بھائی, لیکن ان کے پاس اطلاعات ہوتی ہیں, ایسا نہیں ہے کہ وہ کوئی لوگوں کی زندگیوں سے کھیل رہا ہو, اس کی بھی تو زندگی جائے گی نا. ان کے پاس اطلاعات ہوتی ہیں, وہ اتنا کچھ بھی نہیں ہے. ان کو وہاں سے گرین سگنل ملتا ہے تو اس روٹ پہ آتے ہیں, اگر ذرا سا بھی خطرہ ہوتا تو اس روٹ پہ نہیں آتے. اور خبریں کیا آ رہی ہیں؟ کراچی ہاتھ سے گیا. پھر جب ہماری فورسز نے حملہ کیا تو مودی سرکار کا بیان آیا, پاکستان نے الٹا ہم ہی پہ حملہ کر دیا. کیا کریں بھائی, لوگوں نے میمز بنائی ہیں ٹائٹ والی, میڈیکل اسٹور گئے میں نے دوا خریدی, اس نے الٹا مجھے سے پیسے مانگ لیے. ابے تو دوا جب تو خریدے گا تو تیرے سے نہیں پیسے مانگیں گے, تو کس سے مانگیں گے پیسے؟ میں بار بار کہتا ہوں ہماری انڈیا سے کوئی دشمنی نہیں ہے بھائی, یہ جو گورنمنٹ ہے نا یہ پاگل ہو گئی ہے, اس کی کھوپڑی کیا ہو گئی ہے؟ خراب. تو انڈیا کے لوگوں, ہندو ہوں سکھ ہوں مسلمان ہوں جو بھی, ان کو چاہیے کہ اس کو ہٹاؤ یہاں سے, مروائے گا تمہیں یہ اپنی سیاست کے چکر میں. بیڑا دیکھو, فرانس کے رافیل طیارے کا تو ایسا بیڑا غرق کیا ہے, کباڑ میں بھی کوئی خریدنے کو تیار نہیں ہے. یہ مودی سرکار کو کریڈٹ جاتا ہے اس کا, مودی سرکار کو کریڈٹ جاتا ہے. ان کی ایئر فورس منع بھی کر رہی تھی, بہت سارے جرنیلوں کو معطل کر دیا. خیر یہ تو چلتا رہتا ہے, سیاست ہے, یہ صرف ووٹ لینے کا چکر ہے. مودی کو پتا ہے الیکشن آنے والے ہیں, کچھ الٹا کروں تاکہ جو شدت پسند ہندو ہیں تھوڑا سا خوش ہو جائے ہم سے. اس کو یہ نہیں پتا تھا کہ ہر دفعہ چائے نہیں ہوتی, ہر دفعہ چائے دودھ مہنگا ہو رہا ہے, ہر دفعہ چائے نہیں ہوتی. اس دفعہ دودھ پتی پلائی ہے الحمدللہ, اگلی دفعہ چرس پلائیں گے. کیوں اپنے کنٹری کو دنیا میں بدنام کر رہے ہو؟ پوری دنیا میں بدنام ہو گیا. اچھا صحیح خبر نیوٹرل لوگ دیتے ہیں. میں دنیا میں جو میری اس کے بعد ٹریولنگ ہوئی ہے نا, ٹریولنگ جو نیوٹرل لوگ تھے, انڈین میڈیا تو ابھی بھی کہہ رہے ہم جیت اپنے بارے میں کہ ہم جنگ جیت گئے, ہم یہ کر دیا اور یہ ہو گیا, فضول باتیں. لیکن آپ ٹریولنگ کرتے ہیں نا دنیا میں, تو جو پاکستان کی عزت ہوئی الحمدللہ, تو ہمیں بھی خوشی ہوتی ہے چلو ہماری بھی عزت ہوئی. کتنا خوش ہیں دنیا کے لوگ, اور ہمارے ابھی بھی جو غدار وطن ہے نا وہ ابھی بھی اس خوشی پہ خوش ہونے کے لیے تیار نہیں, وہ ابھی بھی کہہ رہے ہیں ایکچولی یہ ملی بھگت تھی, ایکچولی یہ تھا, اصل میں دونوں طرف الیکشن کا مسئلہ ہے. تمہارا دماغ میں بھی بھوسا بھرا ہوا ہے تو اس کا کوئی علاج نہیں. تو دنیا جاؤ, دنیا میں جاؤ, لوگ کہہ رہے ہیں بھائی ہم نے سعودی عرب میں اس دفعہ جو اپنی عزت دیکھی اس سے پہلے نہیں دیکھی تھی, عربی تو لفٹ ہی نہیں کراتے تھے, اس دفعہ عربی بھی ہو. شیخ پاکستان واللہ ایسے مسافہ کر رہے ہیں, واللہ سیلفیاں لے رہے ہیں پاکستانوں کے ساتھ سعودی, کوئی سوچ سکتا تھا؟ وہ الگ بات ہے ہماری حرکتیں دنیا میں ایسی ہیں کہ یہ مجھے لگ رہا ہے کہ تھوڑے دنوں میں یہ عزت انلیگل کام ماشاءاللہ پاکستانی بہت کر رہے ہیں, اللہ بچائے. شلوار قمیض میں نے بیان کیا تھا نا, تو تھوڑی سی شلوار قمیض کی عزت بحال ہو گئی تھی, اللہ کرے یہ بحال ہی رہے. چندہ مانگتے ہوئے نہ پکڑے جائیں وہاں پہ, آپ بھیک مانگتے ہوئے نہ پکڑے جائیں, انلیگل کاموں میں نہ پکڑے جائیں, تو اپنے کلچر کو عزت دلوانی چاہیے. خیر تو وہ اس نے کہا تھا ہم ہی پہ حملہ کر دیا, تم کیا کریں ہم, تم ہمیں مار رہے ہو, ہم بیٹھے رہے آرام سے, تمہارے علاوہ کسی اور پہ حملہ کریں ہم. تو لیکن ایک عربی نے کہا بھی میں حج کرنے گیا تھا, ایک سعودی نے بولا بڑی خاندانی بات, کہہ رہے یار انڈیا نے تم لوگوں پہ حملے کیے, تم نے ایک دم رکھ کے جو لگایا ہے نا, بڑی اس کے بعد کیا ہو گیا مودی چپ. اس پہ بھی میمز آئی ہوئی ہیں, ایک آدمی دوسرے کو جا کے چھیڑ رہا ہے, تنگ کر رہا ہے, یہ آرام سے بیٹھا ہوا ہے, وہ پھر آ کے چھیڑتا ہے, یہ آرام سے تھوڑی دیر میں سے اٹھا کے بڑا خیک لگایا, وہ آرام سے بیٹھ گیا. انڈیا ایک ہفتے سے مسلسل مودی جو ہے وہ کبھی ڈرون مار رہا ہے, کبھی میزائل مار رہا ہے, پھر میڈیا پہ الگ, ان کا میڈیا بھی عجیب طریقے سے ان کا بیہیویئر, ٹکے بیان ہی نہیں دیتے, کلابازیاں کھا رہے ہیں, یہ ہو گیا یہ ہو گیا. اللہ کا شکر ہے ہماری ایئر فورس نے ایک رکھ کے ایک کھینچ کے لگایا ہے. اس کے بعد فوراً امریکہ سے رابطے, ترکی سے رابطے, بھائی جنگ بند کرواؤ. بھائی صاحب شروع آپ نے کی تھی, یہ تو جنگ چلتی رہتی 6-7 گھنٹے, ایک دن پورا پاکستان نے لگا دینا تھا, پورا اڑا دینا تھا. تو بڑی بڑی طاقتیں بیچ میں پڑی ہیں, اور یہ بھی کتنی نالائق طاقتیں, آپ دیکھو جب وہ مار رہا تھا تو یہ بیچ میں نہیں آئے, سعودی سفیر آیا اس کو منع کر دیا, سعودی سفیر آیا تھا جنگ رکوانے کے لیے, اس کو امریکہ نے رابطہ تھوڑا بہت, یہ بھی کوئی اخلاص سے رابطہ نہیں کر رہے تھے, تھوڑا بہت رابطہ کہ بند کرو نہیں کر رہے ہم. پاکستان نے جب رکھ کے 2-4 طبیعت سے 2-3 چماٹ لگائے ہیں نا طبیعت سے, تو پھر یہ بڑی طاقتیں بھی سیریسلی انوالو ہوئی ہیں کہ جنگ نہیں ہمیں امن چاہیے. اس سے پتا چلتا ہے یہ دنیا میں چلتی اس کی ہے جس کے پاس ڈنڈا ہو. دنیا دلائل سے بات نہیں مانتی ہے میرے بھائی, دنیا ڈنڈے کی طاقت سمجھتی ہے. آج ہم ایٹمی پاور نہ ہوتے نا پروگرام بڑھ چکا ہوتا ہمارا. اس لیے جو ہمارے ایٹمی سائنسدان ہیں ڈاکٹر عبد القدیر خان ہیں, ان کے لیے دعائیں کرنی چاہیے. ڈاکٹر عبد القدیر خان بھی, ان کے علاوہ بھی بہت سارے سائنٹسٹ ہیں, یہ ایک آدمی کا کام نہیں ہوتا. تو ان سب کے لیے دعا کرنی چاہیے, ایئر فورس کے لیے, نیوی کے لیے, آرمی کے میں جو ہمارے فوجی بارڈر پہ لڑ رہے ہیں ان کے لیے. آپ غریب ہو لیکن پاورفل ہونا سر اٹھا کے جیتے ہو, آپ مالدار ہو لیکن غلام ہو کوئی فائدہ نہیں ہے. تو پاکستان کی عزت ہو گئی بھائی, ورنہ ہمارے پاس ہے کیا؟ تو میرے بھائی قرآن کیا کہتا ہے, لخلق السماوات والارض اکبر من خلق الناس, جس نے آسمانوں اور زمینوں کو بنا دیا, جس نے تمہیں پہلی دفعہ آدم سے وجود میں لایا, الم نجعل له عینین, کیا ہم نے تمہاری آنکھیں نہیں بنائی, ان آنکھوں میں بینائی کیسے آ گئی میرے بھائی, ولسانا وشفتین, کیا زبان نہیں بنائی اس میں چکھنے کی صلاحیت, اور اللہ نے کان دے دیے دل دے دیا. اتنی ساری چیزیں, ہر چیز ایک اللہ کی قدرت کا الگ نمونہ ہے. تو اللہ کہتے ہیں کیا وہ اس بات پر قادر نہیں ہے, الا ان یخلق مثلہم, وہ تمہیں دوبارہ بنا دے, بلا کیوں نہیں. پھر اللہ خود ہی جواب دیتا ہے کیوں قادر نہیں ہے بھائی, یہ کوئی عقل سے بعید نہیں ہے, وہ دوبارہ بنا سکتا ہے, وہ 100 بار بنا سکتا ہے. تبھی اللہ نے جس پیغمبر پہ بھی اپنا کلام بھیجا ان پیغمبر کو وحی کے شروع میں بتا دیا, ان الساعۃ لآتیۃ, حضرت موسیٰ علیہ السلام کو جب اللہ نے کوہ طور پہ بلایا اور خطاب کیا تو موسیٰ علیہ السلام سے کیا فرمایا, ان الساعت آتیت اکاد اخفیہا، اے موسیٰ اپنی قوم کو جا کے بتا دو تم مرنے کے بعد فنا نہیں ہوتے، ایک دن قیامت کا دن ہوگا جس دن میں سب کو زندہ کروں گا، اکاد اخفیہا اس دن کی تاریخ کسی کو نہیں بتاؤں گا، تو قیامت کیوں آئے گی اے اللہ؟ اس کا بھی اللہ نے جواب دیا، لتجزا کل نفس بما تسعى، تاکہ ہر شخص کو اپنے کیے کا بدلہ مل جائے، دنیا میں یہ بدلہ نہیں ملتا، جو ملحد ایتھیس لوگ آخرت کے منکر ہیں وہ انسان کو درندہ بنا رہے ہیں، جانور بنا رہے ہیں، کیونکہ جب آخرت نہیں ہے پھر آپ جو چاہے کرو، دنیا میں تھوڑی سزا ملتی ہے، بہت کم سزا ملتی ہے دنیا میں، اور جتنا جرم ہوتا ہے اتنی ملتی بھی نہیں ہے، 100 انسانوں کو قتل کیا آپ نے ایک دفعہ پھانسی پہ لٹکو گے نا، کیا خیال ہے؟ اور اب تو دنیا میں پھانسی کی سزا ہی ختم ہو گئی ہے، 100 انسانوں کو مار دیا جیل، اور اس میں بھی اگر آپ کے پاس پیسے ہیں تو جیلوں میں بھی کباب بریانیاں مل رہی ہوتی ہیں، میں تو دنیا میں ٹریولنگ ہے بڑے بڑے لوگوں سے ملتا ہوں بھائی، ہر ایک سے 10-10-20-20 سال جیل کاٹ کے آئے، میں نے کہا آپ 20 سال کہہ رہے ڈرگس میں پکڑے گئے تھے 20 سال جیل کاٹی، میں نے کہا جیل میں کیسی زندگی، کہہ رہے ہیں اتنی مزے کی زندگی تھی، میں نے کہا کیوں بھائی مزے کی کیوں تھی، کہہ رہے ہیں بھائی ہمارا جن دہشت گردوں سے رابطہ تھا اتنے پاور فل تھے کہ پولیس والے ہم سے ڈرتے تھے، تو وہ ساری جیل میں ہماری ضرورتیں پوری کر رہے ہوتے تھے، ماشاءاللہ ماشاءاللہ. ایک قیدی نے مجھے بتایا کہ میرے بارے میں فیک نیوز پھیل گئی تھی کہ میں فلاں دہشت گرد کا آدمی ہوں، حالانکہ میں ہوں نہیں، کہہ رہا جب یہ فیک نیوز جیل میں پھیلی ہے تو میری جو عزت جیل میں ہوئی ہے، کہہ رہا ہے وہ میں جانتا ہوں اور اللہ جانتا ہے، کہہ رہا ہم بھی گھننے بن کے بیٹھے ہوئے تھے کہ ایسی عزت، پولیس والے خود کھلا رہے تھے لا کے، وہ ڈرتے ہیں بےچارے پولیس والے بھی کہ یار ہم نے اس کو کچھ کیا تو ایسا نہ ہو یہ ہمیں مروا دے، تو دنیا میں انصاف ملتا ہے بولو؟ نہیں ملتا بھائی، کبھی مل بھی جاتا ہے نارملی نہیں ملتا، دنیا میں میں نے بھی بتایا بھائی جس کی لاٹھی اس کی بھینس، اگر ایٹم بم نہ ہوتا ہے تو مار مور کے چلے گئے، غزہ سے زیادہ برے حالات کر دیے ہوتے، آج غزہ میں دیکھو کیا ہو رہا ہے، کیا ہو رہا ہے، کمزور ہیں کوئی پوچھنے والا نہیں ہے، سب طاقتور کا ساتھ دے رہے ہیں، کوئی مظلوم کے لیے آواز اٹھانے والا نہیں ہے، تو آخرت ہے میرے بھائی، تبھی ہمیں آخرت کا سوچ کے تسلی ہوتی ہے، یہ ایتھیس لوگ یہ بھی کہتے ہیں اتنا ظلم دنیا میں ہو رہا ہے تو اللہ روکتا کیوں نہیں ہے، اللہ اس کا بھی جواب دیتا ہے، اللہ کہتے ہیں میں نے دنیا میں کرنا ہوتا تو موت کے بعد زندگی دے کے انصاف کیوں دیتا پھر، میں سارے کام دنیا میں ہی نمٹا دیتا نا، دنیا دار الامتحان ہے، ایگزامینیشن ہال ہے، ایگزامینیشن ہال میں آپ کے پاس اختیار ہوتا ہے، آپ پیپر حل کرو، غلط جواب لکھو یا صحیح جواب لکھو، یا بیٹھ کے چائے پیتے رہو سگریٹ پیتے رہو، جس دن ریزلٹ اناؤنس ہوگا تو پھر آپ کے ابا آپ کے پوچھیں آپ سے پوچھیں گے کہ میٹرک میں کتنے نمبر آئے، تو پھر آپ کا وہی اسٹائل ہوگا جو ایک میم میں اسٹائل تھا، آسٹریلیا سے سوال آیا ہے، ایک کسی نے میم بنائی میرے بارے میں نا، میرا ایکس وہ ہے نا، میں سوال پڑھ رہا ہوں آسٹریلیا سوال ایسے کر کے میں نے کہنا ہے نا، تو اس کی میم بنی ہے کہ بچہ فیل ہو گیا امتحان میں، تو ابا نے پوچھا کتنے نمبر آئے میٹرک میں، اب وہ کیسے جواب دے، تو کہہ رہے آسٹریلیا سے سوال کر کے بھاگ گیا وہ، کیا خیال ہے؟ تو آپ ایگزامینیشن ہال میں پیپر حل کرو یا نہیں کرو آپ کی مرضی، کر لو گے ابا بھی خوش، خاندان بھی خوش، آگے مستقبل آپ کا روشن، فیل ہو جاؤ گے تو پھر یہی ہوگا، ابا پوچھیں گے کتنے نمبر، آپ کہو گے آسٹریلیا سے سوال آئے نہیں نہیں کر کے یوں کر کے بھاگ جاؤ، کب تک بھاگو گے میرے بھائی، کب تک بھاگو گے؟ تو اس لیے اللہ نے کہہ دیا لا تحسبن اللہ غافلا عما يعمل الظالمون، ظالم لوگ جو کچھ کر رہے ہیں اللہ کو اس سے غافل مت سمجھو، خدا کی قسم آخرت نہ ہوتی، اسلام پہ یقین نہ ہوتا، میں کم از کم 4 شادیاں نہیں کرتا، میں نہیں کرتا، کیونکہ یہ عیاشی بالکل بھی نہیں ہے، اور اسلام نے 4 کی اجازت بھی دی اور بولا ساری تمہارے خرچے پہ، گورا ایک شادی کی اجازت دیتا ہے اس میں بھی آدھا خرچہ بیوی کا آدھا شوہر کا، اور ہمیں اسلام کہتا ہے آپ کرو 4 لیکن ساری ایکسپنسز کس پہ ہوں گے؟ آپ پہ ہوں گے، تو میرے بھائی کوئی پاگل ہی ہوگا ہم جیسا جو یہ کام کرے گا، اور ہم کیوں کر رہے ہیں، اتنی ذمہ داریاں کیوں لے رہے ہیں، آخرت کا خوف، یہ نہ ہوتا تو ہم پاگل ہیں کیا یہ کام کرتے بھائی، इतना बड़ा जर्फ किसी एथियस और मुलहित के पास नहीं है। हमारे नबी की आमदन कितनी कम और आप बेवा खातून से निकाह कर रहे हैं हजरत उम्मे सलेमा से, जबकि 40-40 दिन घर में चूल्हा नहीं जलता। वो कह रही है मेरे तो बच्चे भी हैं और मेरी उम्र भी ज्यादा है। आपने फरमाया अगर तुम्हारी उम्र ज्यादा तो मेरी तुमसे भी ज्यादा है, और कहा कि बच्चे उनको भी ले आओ। वाह भाई वाह, फाके पड़ रहे हैं और दूसरों के बच्चों को भी पाल लिया नबी सल्लल्लाहु अलैहि वसल्लम ने। ये आखिरत पर ईमान के बगैर मुमकिन बोलो नहीं। तो ये मुल्हिद लोग बेईमान बना रहे हैं आखिरत का मुनकिर। इससे शराब कबाब फैलेगी, दुनिया में कत्ल फैलेगा, मां बाप ओल्ड हाउस में जिंदगियां गुजारेंगे। अभी हमारे एक दोस्त ने यूरोप के किसी कंट्री के बताया, हज पे मिले मुझसे, अभी का वाकया है, हज पे मिले। बहुत सारे लोग दुनिया भर से आते हैं ना, हज एक ऐसी चीज है जो मुख्तलिफ कौमों से आपको मिलाती है। कहने लगे मेरे सामने का वाकया, गोरी कुलीग थी, उससे मैंने कहा, उसकी मां का फोन आया, मैं मर रही हूं, आ जाओ मिलने के लिए, मर रही हूं मैं, बूढ़ी मां थी। मैंने कहा चली जाओ, कहती आज मेरा वर्किंग डे, आज मैं छुट्टी नहीं करूंगी। छुट्टी वाले दिन मरती तो चली जाती, मर गई थोड़ी देर में, इतलाई के मर गई। कोई उसके कोई नहीं हुआ, थोड़ा सा अफसोस हुआ, काश संडे वाले दिन चली जाती ताकि मैं भी टाइम दे देती। ये भी वो गोरी है जो बहुत ही नेक परहेजगार, काश संडे वाले दिन। मैं नहीं कह रहा सारे ऐसे ही होते हैं, लेकिन बहुत से ऐसे होते हैं। मैं नहीं कह रहा सारे अंग्रेज इस तरह होते हैं, लेकिन बहुत से ऐसे होते हैं। क्यों होते हैं? आखिरत नहीं है भाई। हमें पता है मेरे मुझसे सबसे पहला सवाल हुकूकुल इबाद में मां बाप के बारे में होगा। सबसे बड़े मोहसिन मां और बाप हैं। अगर वो खुश नहीं है भाई, ये सब नेकियां बर्बाद, कोई फायदा नहीं है, ना हज का फायदा ना उम्रे का फायदा। मुसलमान के लिए मखलूक में सबसे बड़ा हक किसका है? मां और बाप का। वो इतनी बीमार थी, आप गई कैसे दफ्तर? आपको तो रहना चाहिए था उसके साथ। और आखिरत के इंकार का नतीजा है, इन बूढ़ियों के भी अजाब है। एक आध बेटी होगी इसकी, आखिरत पर यकीन होता तो बच्चे होते, पोते नवासे होते, खानदानी निजाम होता मजबूत। तो इसलिए मेरे भाई, ये खुदा का इंकार या आखिरत का इंकार सिर्फ आखिरत में बर्बाद नहीं करेगा, दुनिया का भी बेड़ा गर्क, बर्बाद जिंदगी इन लोगों की। अल्लाह हमें हिदायत दे। एक अंग्रेज की बात बता के बस बयान खत्म करता हूं। हमारे उस्ताद ने कहा कि मैंने किसी अंग्रेज से पूछा कि तुम्हें मुसलमानों में क्या चीज पसंद है, उसने कहा तीन चीजें मुसलमानों में बड़ी खानदानी है। कहते हैं जो मुसलमान हमारे पड़ोस में रहते हैं, कभी उनकी फुप्पो आ रही है मिलने, कभी खाला आ रही है, कभी चचा आ रहा है, कभी ताया आ रहा है, ये लोग खुशी मनाते हैं। अरे हमारा ना कोई फुप्पा ना खाला ना ताया, इंडिविजुअल लाइफ है हमारी। चार कुत्ते रखे हुए थे उस अंग्रेज ने घर में, चार कुत्ते, कुत्तों से दिल लगाया हुआ है। कह रहे एक तुम लोग के अंदर ये बड़ी खानदानी चीज है, फैमिली सिस्टम है तुम्हारा, हमारा नहीं है, उस अंग्रेज के अल्फाज। दूसरा क्या है? दूसरा ये कि इनमें सबर है, हमारे अंदर सबर नहीं। कह रहे बड़े बड़े हादसे हो जाते हैं, ये सबर करते हैं, हम डिप्रेशन में जाते हैं। ये अंग्रेज के अल्फाज हैं और इसकी सनद बहुत मजबूत है। हमारे उस्ताद कहते हैं तीसरी चीज, कहते हैं तीसरी चीज ये है कि मुसलमान मालदार होते हैं, हम मालदार नहीं होते। आप हैरान हो गए यार। कह रहे हमारे पास जितना पैसा आता है शराब कबाब में खत्म, इनके पास पैसा आता है शराब कबाब में जाया नहीं होता। मैं नहीं कह रहा सारे अंग्रेज, बहुत से इनमें मालदार भी होते हैं, लेकिन आप उन मुल्कों में जाके जब देखोगे तो ये चीजें अपनी आंखों से नजर आती हैं। जब खानदान होता है तो पैसा बचता भी है, स्टोर भी होता है, इंसान अपनी औलाद के लिए जायदादें बनाता है, घर वालों के लिए बनाता है। जब नई इंडिविजुअल लाइफ है उसके पता है कोई पूछने वाला नहीं है, कमाएगा शराब कबाब में उड़ाएगा और बुढ़ापे में सिस्कियां ले लेके मरेगा, कोई पूछने वाला नहीं होगा। तो अल्लाह से दुआ है अल्लाह हमारे ईमान को मजबूत करे भाई। इस्लाम में हमारा आखिरत तो है ही, दुनिया भी है। दुनिया कुछ टेंशनों में अल्लाह डालता है हमें, बड़ी टेंशनों से अल्लाह हमें बचा लेता है। अब अल्लाह ने मुझे चार टेंशन, अस्तगफिरुल्लाह अस्तगफिरुल्लाह, यानी अल्लाह ने मुझे अगर निकाह में डाला है तो ठीक है, कुछ जिम्मेदारियां हैं, गलती से भी मुंह से निकल जाते हैं, तो फायदे भी तो है मेरे भाई, क्या ख्याल है? हलाल में पाकिजगी है, मोहब्बतें हैं, बुढ़ापा अच्छा है, और जो आजमाइशें हैं उनमें सबर पे क्या मिलेगा? सवाब। बाकी मुंह काला करते रहो, कभी उस औरत के पास, कभी उस औरत, भंगी चमारों वाली जिंदगी मेरे भाई, घटिया। गधे घोड़े में और इंसानों में यही तो फर्क है, गधे को जो गधी पसंद आए चला जाता है उसके पास, तो इस सूट टाई से थोड़ी इंसान बनता है। हम नहीं कह रहे हैं बहुत नेक आदमी है, लेकिन इस्लाम की तो खूबी बयान कर रहे हैं ना। अगर हम इस्लाम पे चलेंगे तो इसमें मेरे भाई पाकीज़गी पाकीज़ा जिंदगी है, अल्लाह हमें नेक बना दे। लेकिन इस ये शुक्र है, इस जिंदगी से नफरत करते हैं जिस जिंदगी में हमें ये एथियस और मुल्हिद लोग लेके जाए, इस पे 100 दफा लानत भेजते हैं हम। अल्लाह हमें बचाए ऐसी जिंदगी से। अल्लाह समझने की अमल की तौफीक अता फरमाए। वमा अलैना इल्लल बलाग।
जी सर, मेरा सवाल ये है कि उसमें थोड़ा सा एक तवज्जो दिलानी थी, तो उस तवज्जो दिलाने में उलमा से तो मैं माजरत करूंगा, लेकिन आम आवाम से नहीं, क्योंकि बात कुछ ऐसी है कि जैसे हमने उलमा इकराम से ही सुना है कि ईमान के 3 दर्जे हैं। पहला दर्जा ये है कि बुराई को रोक दो, नहीं रोक सकते तो बोल दो, और अगर बोल नहीं सकते तो दिल में बुरा समझ लो।
जी
अब इतनी बड़ी जो बुराइयां हो रही हैं वो मिंबर से आजकल बयान की नहीं जा रही, जबकि देख वो भी रहे, मैं भी देख रहा हूँ। अब वो देखने में ये आता है कि जैसे अभी कुर्बानी गुजर गई, आप हज पे चले गए थे, ये सवाल असल में इससे पहले रखना था। एक जानवर को लाके जो है ना 4 मुसलमान उसके साथ रात को जागते हैं,
हाँ,
ईशा में उसको घुमाते हैं और फजर में उसके साथ जागते हैं बैठ के। तो एक तो ये होता है ना, कहते हैं फजर क्यों नहीं पड़ी, कहते जी नींद आ रही थी, सो गए थे, तो अभी तो उठे हुए थे।
जी।
तो मैं ये समझता हूँ कि अगर जानवर को अल्लाह ताला सुबह जबान दे दें थोड़ी देर के लिए, तो जानवर ये कहेगा कि मुझे तो पढ़नी नहीं है, तुम क्यों नहीं पढ़ रहे।
जी।
तो जो अमल मैं देख रहा हूँ वो उलमा भी देख रहे हैं, जो मेंबर जिनको मेहराम मिली हुई है, मेंबर में मेहराम मिली हुई है, जो उलमा की तादाद हजारों में है, जिसमें बहुत कम ऐसे हैं जो हक बयान करते हैं, जैसे आप अल्हम्दुलिल्लाह हक बात करते हैं, खासतौर पर 4 शादियों के मुतालिक आप बात करते हैं, तो वो लोगों को जो बुरा लगता है, तो जिनको बुरा लगता है वो गलती में है, वो उसको सोचते नहीं जो आपकी बात है। तो इसी तरह जो भी अगर हक बात है तो उनको बुरा लगता है, क्योंकि मैं ये कहता हूँ कि मुसलमानियत इतनी इंसान में इंसानियत और मुसलमानियत और मर्दानगी इतनी होनी चाहिए कि अगर मिंबर से या कोई भी निजी महफिल में कोई बात कही जा रही है और वो उसके खिलाफ जा रही है तो उसके ऊपर गौर करे कि हाँ ये बात मेरे खिलाफ है, मैं इस बुराई को दूर करूंगा, इल्ला ये कि वो उसको बुरा मान रहा है, कहता है कैसी बात कर रहा है।
चले भाई, ये पहले भी सवाल आया था कि अभी तो खैर बकरीद गुजर गई, लोग पूरी पूरी रात जानवरों को टहलाते हैं, फजर की नमाज छोड़ देते हैं, तो फजर जानवर को टहलाने से ज्यादा जरूरी है। फजर की नमाज जो है कुर्बानी वाजिब है और फजर की नमाज फर्ज है, इस्लाम का रुकन है, तो नमाज की वजह से कुर्बानी की वजह से नमाज को जाया मत करें, ये बहुत बड़ा जुर्म है, और जो ऐसा कर रहे हैं उनको समझाना भी चाहिए जाके, नहीं अलील मुनकर है, उनको बोले भाई आप 4 बजे तक जानवर के साथ बैठे रहे हो, टहलाते रहे हो, वो फजर की अजान हुई है तो घर जाके सो गए आप, ये वाकई सही बात है।
उसमें जरा थोड़ा सा ये वादा करता है ना, उलमा को भी चाहिए ना कि,
हाँ, उलमा को भी चाहिए कि वो ये बताया,
ये जो मौके आते हैं हर महीने कोई ना कोई चीज होती है, जैसे शबेरात का मसला आता है, कुर्बानी का मसला आता है, रमजान का मसला आता है, तो उस पर बयान हो नहीं रहे, यानी जो
बिल्कुल सबको चाहिए आवाज,
यानी इस बात से नहीं डरना चाहिए कि आवाम बुरा मानेंगे, भाई बुरा मानती है तो मानती रहे।
नहीं, आवाम क्यों बुरा मानेगी, सबको पता है इसमें क्या बुराई वाली
नहीं,
बात
कर नहीं रहे ना।
नहीं, वो तवज्जो दिलानी चाहिए,
तो मैं माजर करूंगा।
जी जी जी,
कि मैं और दरखास्त करूंगा कि ये जरा थोड़ा सा आवाम के सामने मौके की निस्बत से बात रखा करें।
सही सही सही। अच्छा भाई, मुफ्ती साहब पंजाब से चंद उलमाए किराम आई हैं मुलाकात के लिए, इतनी गर्मी हो रही है, कहाँ हैं उलमाए किराम मुलाकात के लिए, कहाँ हैं? अभी नहीं है, अच्छा चलेगा। चलो भाई मुफ्ती साहब, मेरी इस दिवाजी जिंदगी के बहुत ही अहम मसाइल हैं, यहाँ तक के कोर्ट में केस भी चल रहा है, अगर आप 5 मिनट दे दें, अभी नहीं 5 मिनट में आपको दे दूंगा, टाइम बता दूंगा, वो यहाँ बाहर जाएंगे ना, उस्मान एडमिन का नंबर लिखा होगा, उसको कहेंगे मुफ्ती साहब ने टाइम दिया है, तो वो आपको जो स्लॉट खाली होगी उसमें टाइम दे देंगे, तसल्ली से बैठ जाऊंगा मैं, ठीक है? आप हैं वो? हाँ, तो वो आपको कौन है पहले, एक बंदा कौन, आपने ही पर्ची दी है तो बता दूंगा मैं आपको टाइम, या एक बंदा आएगा आपको टाइम बता देगा। भाई ये जरा हया के खिलाफ मसला है, ऐसे ओपनली ना पूछा करो। कुछ रिश्ते ऐसे होते हैं उनमें अगर रिलेशन हो जाए, सेक्सुअली रिलेशन हो जाए, तो मियां बीवी का रिश्ता खराब हो जाता है उससे, ये मैं कई बार पहले बयान कर चुका हूं, उसको हुरमत मुसाहरा कहते हैं। तो इसलिए इंसान को जब बालिग हो जाता है या करीबुल बुलूग होता है, तो अपने महरम रिश्तों से बहुत एहतियात की जरूरत है, बहुत ज्यादा एहतियात की जरूरत है। सास है उससे मुसाफा ना करें, बस सर पे हाथ रखवाएं, بہو ہے بہو کو مسافہ نہ کیا جائے، سسر بہو کو مسافہ نہ کرے، تو سر پہ ہاتھ رکھے، بس اس سے زیادہ فری ہونے کی اجازت نہیں ہے. بعض دفعہ یہ ہوتا ہے، خواتین نے خود بتایا ہے کہ ہم باہر سے آتے ہیں امریکہ سے، سسر صاحب ایئرپورٹ پہ گلے مل رہے ہوتے ہیں بہو سے، بڑی بےغیرتی ہے یہ، بے شرمی کی بات ہے. تو یہ باؤنڈری ہے، ٹھیک ہے، بہو بیٹیوں کی طرح ہوتی ہے، لیکن کس کے دل میں کیا ہے کسی کو نہیں پتا ہوتا. تو ایک باؤنڈری ہے، اس کو کراس کرنے کی کوشش نہ کریں. بلکہ بیٹی بھی جب جوان ہو جائے نا، باپ بیٹی کا بھی ایک تقدس ہوتا ہے، تو اتنا اس کو گلے لگانا، بیٹیوں کو گالوں پہ بار بار پیار کرنا، یہ بھی ٹھیک نہیں ہے. بیٹی بڑی ہو گئی ہے تو سر پہ ہاتھ رکھیں، اس کے پیشانی پہ چوم لیا، ٹھیک ہے، اس سے زیادہ آگے نہیں بڑھنا چاہیے. تو یہ نہیں کہہ رہے ہم کہ باپ لوگ برے ہوتے ہیں، لیکن 100 میں 1 بھی اگر برا ہوگا تو اس ایک کی وجہ سے 99 پہ پابندیاں لگانی پڑتی ہیں. اور بہو اور سسر کا اور داماد اور ساس کا تو اور زیادہ اس میں اہم مسئلہ ہے، کیونکہ ان میں ریلیشن سے رشتہ خراب ہو جاتا ہے. خود سے فیصلہ نہ کریں، اللہ نہ کرے کہیں ہو گیا ہو تو کسی دارالافتاء سے باقاعدہ رابطہ کریں. میرے دوست نے میرے لیے قصائی کا انتظام کر لیا ہے، اور قصائی ان کے میرے، اب تو بقرعید چلی گئی بھائی، اور قصائی نے میرے دوست کے ذریعے مجھ سے 2000 کا ٹوکن لیا. عید کے دن قصائی کی 10 سے 12 کی ٹائمنگ تھی. اور ابھی اتنا لمبے مسئلے یہاں نہ پوچھا کرو، مختصر پوچھا کرو، بہت لمبا مسئلہ ہے. اس کا طریقہ یہ ہے کہ ادھر جمع کرا دیں اس کو، فون نمبر ڈال کے، جو لمبے مسائل ہیں ہمارے دارالافتاء میں جمع کرا دیا کریں ادھر، اس کا پھر ریٹرن میں جواب لکھ دیں گے. یہاں شارٹ شارٹ باتیں پوچھا کریں، یہ اتنا لمبا مسئلہ ہو گیا. مفتی صاحب میرے دوست مجھے زمانے میں سامان کے 500 بہت لمبا، یہ بھی سوال ہے، اس کو بھی میرے بھائی جمع کرا دو. ایسے لمبے لمبے سوال میں پڑھوں یہاں پہ، پھر اس کو سمجھوں، تو یہاں لوگوں کا ٹائم بہت ویسٹ ہوگا. جو انڈیویجول ٹائپ کے سوال ہوتے ہیں آپ کے، انفرادی اور لمبے بھی ہوں، تو وہ جواب ہم دیتے ہیں اس کا، اور فری میں ہی دیتے ہیں، لیکن وہ یہاں جمع کراتے ہیں. السلام علیکم صاحب، ہمارے ہند سے کیسے، ہمارے دور سے امجد بھائی ہیں، ان کے نام ایک ٹانگ کام نہیں کر رہی، دعا کریں. دل سے دعا ہے جی، اللہ تعالیٰ ان کی دونوں ٹانگیں صحیح ہو جائیں، اور اللہ ان کی ٹانگ اتنی مضبوط کر دے کہ کسی کو کک مارے تو اس کی ایک ٹانگ کام کرنا چھوڑ دے. صحت عطا فرمائے اللہ تعالیٰ ان کو. مفتی صاحب جو 12 سال کا تھا تو وہ مسجد سے چندہ چوری کیا کرتا تھا، لیکن اس کو اب احساس ہوتا ہے، وہ 19 سال کا ہو گیا ہے اور اس کو پتا بھی نہیں کتنے پیسے نکالے تھے چندے سے. اب کچھ ایسا حل بتائیں وہ اس گناہ سے نکل جائے، اور پیسے کس طریقے سے. بھائی بچہ 12 سال کی عمر میں مسجد کے چندے سے چوری کرتا تھا، اب 19 سال میں اللہ نے توبہ کی توفیق دی ہے. پہلی بات تو توبہ مبارک ہو، حج مبارک لوگ کہتے ہیں، اس سے زیادہ توبہ مبارک ہونی چاہیے. توبہ زیادہ بڑی نیکی ہے. اب کریں یہ کہ ایک ڈائری میں اندازہ لگا کے لکھیں کہ کس مسجد سے کتنا چوری کیا ہے، ایک اندازے سے، یقینی تو نہیں ہو سکتا ظاہر ہے. تو جیسے جیسے اللہ مالی وسعت دیتا چلا جائے، تھوڑے تھوڑے کر کے مسجد کے ڈبے میں ڈالتے رہے، اور اگر یہ یاد نہ ہو کس مسجد سے تو پھر کسی بھی مسجد میں ڈال دیں. ایک لمسم اندازہ لگا لیں، اور پوری زندگی پڑی ہے، تھوڑے تھوڑے کر کے حسب توفیق پیسے چندوں میں ڈالتے رہیں. مفتی صاحب دوسری شادی کے بعد نہ کوئی دین کا کام کر سکتے ہیں، ہر وقت کی لڑائی. یہی بھی ایک کام ہے بھائی، یہ خود ایک کام ہے، دوسری شادی خود ایک دین کا کام ہے. بیوہ عورت کو، طلاق یافتہ عورت کو سہارا ملتا ہے، زنا سے بچ جاتے ہیں، ایک عورت کو بچا لیتے ہیں، اس کی کفالت کرتے ہیں، تو یہ خود ایک کام ہے، سمجھتے ہو. اور اس پہ خرچ کرتے ہیں، صدقے کا ثواب ملتا ہے. جو لڑائیاں ہوتی ہیں اس پہ صبر کرتے ہیں، صبر کا ثواب ملتا ہے. صبر کوئی کام نہیں ہے کیا؟ یہ بھی تو ایک کام ہے. تو چند دن کا ہوتا ہے، پھر نارمل ہو جاتے ہیں حالات، کام ہو جائیں گے انشاءاللہ، باقی بھی سارے کام ہو جائیں گے. میرے بھائی کہتے ہیں مجھ سے سانپ دیں گے، یہ تو ہو گیا میرے بھائی، اللہ اس ٹانگ کو صحیح کر. آپ بہت کم سوال ہے، میں سفر سے واپس آ رہا ہوں، اس لیے آپ پوچھیں.
السلام علیکم.
وعلیکم السلام.
تو آپ نے خلافت کے حوالے سے جو کہا تھا، 1920 میں خلافت ختم ہو گئی تھی، خلافت کے بارے میں جو آپ نے کہا تھا 1920 کے خلافت ختم ہو گئی تھی, تو آپ کی نظر میں کیا ابھی مطلب پاکستان میں یا مطلب کوئی ایسا احیائی کام ہو رہا ہے کہ مطلب خلافت کا کوئی پلیٹ فارم کر رہا ہے؟
بھائی صاحب کہہ رہے ہیں 1920-22 میں خلافت عثمانیہ ختم ہو گئی تھی, تو اب کیا دوبارہ پاکستان میں کوئی ایسا کام ہو رہا ہے کہ خلافت کو دوبارہ بحال کیا جائے؟ خلافت جو قائم ہوئی تھی نا, وہ کہتے ہیں لمحے خطا کرتے ہیں اور صدیاں سزا پاتی ہیں. کچھ ایسی غلطیاں ہم سے ہوئی ہیں جس کی وجہ سے ہم مغل حکومت سے بھی گئے جو ہندوستان میں تھی, اندلس کی حکومت بھی گئی. تو اب تو یہ ہے کہ جو ملک بچے ہوئے ان کو بچائیں. اگر اب ہو تو پتا ہے کہ خلافت کی ساری تحریکیں اسلامی ملکوں میں شروع ہوتی ہیں, اس سے نتیجہ یہ نکلتا ہے کہ جو تھوڑی سی طاقت ہمارے پاس رہ گئی ہے وہ بھی گئی. تو اللہ تعالیٰ نے کبھی بھی ہمیں زمینی اسباب سے ہٹ کے کام کرنے کی اجازت نہیں دی ہے کہ ایسا کام کرو جو لینے کے دینے پڑ جائیں. بار بار میں مثال دیتا ہوں, موسیٰ علیہ الصلوۃ والسلام کے دور میں بنی اسرائیل ظلم کی چکی میں پس رہے تھے, فرعون کے خلاف بغاوت نہیں کی انہوں نے, ان کو پتا تھا ہم اپنے بچوں کا دفاع نہیں کر سکتے, ہم بغاوت کر دی تو ہم تو اس سے بھی گئے. تو اللہ نے موسیٰ کو پیدا کیا کلیم اللہ کو, اور ان کو بھی حکم نہیں دیا تلوار لے کے چلے جائیں آپ, بلکہ ان کو بھی کہا کہ زمینی اسباب کو دیکھیں. جب موسیٰ علیہ السلام کو بھیجا کہ فرعون کو دعوت دو, تو حضرت موسیٰ نے گراؤنڈ ریئلٹی پیش کی کہ اللہ میں کیسے دعوت دوں جا کے, وہ تو مجھے قتل کر دے گا. یہاں اللہ نے گارنٹی لی کہ آپ کو قتل نہیں ہونے دوں گا میں. تو یہاں اللہ کی گارنٹی تھی, اس لیے پھر موسیٰ علیہ السلام گئے ہیں دعوت دینے. اگر اللہ کی طرف سے گارنٹی نہ ہوتی تو کبھی نہ جاتے. تو اب نبی دنیا سے چلے گئے ہیں, اب ہمارے پاس کوئی گارنٹیاں نہیں ہیں, ہمیں وہی کرنا ہے جو اسباب سے ہمیں سوٹیبل طریقہ سمجھ میں آ رہا ہو. ہم اپنی ذمہ داری پوری کریں گے, پھر جو اللہ کی مدد آسمان سے آئے گی. شروع میں ہی ہم وہ کام شروع کر دیتے ہیں جو گراؤنڈ ریئلٹی سے اسباب سے ہٹ کر ہے, تو لینے کے دینے پڑ جاتے ہیں. اور یہ جتنے اسکالرز خلافت کی باتیں کر رہے ہیں, ان کے پاس کوئی پیکج نہیں ہے, صرف باتیں پھینک رہے ہیں بیٹھ کے, اپنے ہی ملکوں کو کمزور کر رہے ہیں. اور یہ دوسرے ملکوں میں جا کے بھیگی بلی بن جاتے ہیں, کیونکہ وہاں لا مضبوط ہے. تو وہاں کوئی ایک لفظ بھی ان کی ریاست, جو خالصتاً کفریہ ریاستیں ہیں, وہاں جا کے ایک لفظ اس ریاست کے خلاف نہیں بولتے. اور جن ریاستوں کا آئین میں لکھا ہوا ہے کہ قرآن و سنت کے خلاف کوئی قانون نہیں بنے گا, عملی کوتاہیاں ہیں, ان کو کہتے ہیں یہ دار الحرب ہے, یہاں یہ کرو وہاں وہ کرو. اس لیے خلافت کے نام پہ ان ناروں کے دھوکے میں کبھی بھی نہیں آنا چاہیے.